الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج 24 رمضان شریف ہے اور ہمارے اعتکاف کا خصوصی تعلیمی سلسلے کی چوتھی تعلیم ہے، اور یہ چونکہ اسی اعتکاف، جو اس قسم کا اعتکاف ہوتا ہے اصلاحی، اس کی بنیادی کڑی ہے، تو اس وجہ سے اس کو جو مس کرنا ہے، یہ بہت کچھ کو مس کرنا ہوتا ہے، کیونکہ تصوف کی دو بنیادی چیزیں ہوتی ہیں. ایک تصوف کا بنیادی علم، کہ انسان علمی طور پہ کوئی غلطی اس میں نہ کرے، جیسے مفاہیم ہوتے ہیں بعض کنسیپٹس، تو اگر کسی کا کنسیپٹ غلط ہے تو ایسے جیسے ڈائریکشن غلط ہے، اور ڈائریکشن غلط ہو تو جس نے اسپیڈ سے جائے گا اتنے اسپیڈ سے اپنے ڈائریکشن سے اپنے جگہ سے دور ہوتا جائے گا. اس وجہ سے کنسیپٹ کو درست کرنا یہ بہت اہم ہوتا ہے. اس کے لیے اس تعلیمی کڑی کو بہت اہمیت دینی پڑے گی. اس کے لیے میں انتظامیہ سے درخواست کروں گا کہ 11:30 تعلیم ہوتی ہے تو 11:00 کے بعد کوئی سوئے ہوا نظر نہیں آنا چاہیے، تاکہ وقت پر وضو کر سکے. اب 11:30 اگر کوئی اٹھے گا تو وضو کرے گا بھی تو 15-20 منٹ تو اس میں لگ جائیں گے، آتے آتے اسے 15-20 منٹ کی بنیادی باتیں نکل چکی ہوں گی. تو اس وجہ سے 11:00 کے بعد کوئی، میں نے خود بھی اپنا ٹائم 11:00 رکھا ہے جاگنے کا، اپنے ساتھیوں کو بتا دیتا ہوں گھڑی کے الارم بھی لگا دیتا ہوں، کیونکہ اگر 11:00 کے بعد میں اٹھتا ہوں تو پھر کچھ مسائل ہو سکتے ہیں عملی، جس کی وجہ سے میں اسے مطلب پیچھے رہ سکتا ہوں. تو ذمہ داری کی بات ہے، ایک تو یہ کہ جو 11:00 کے بعد مطلب سوئے ہوئے نظر آ جائے تو اس کو اٹھانا لازمی ہوگا، تاکہ وہ وقت پر تیاری کر سکے. یہ اس کا ایک رخ ہے علمی. دوسرا اس کا عملی رخ ہے. عملی رخ یہ ہے کہ جو اعمال اس کے لیے طے کیے گئے ہیں وہ باقاعدہ سوچ بچار کے ساتھ طے کیے گئے ہیں. سوچ بچار سے مراد یہ ہے کہ اس پہ سوچا گیا ہے کہ کتنا نیند ہونا چاہیے، کتنا کام ہونا چاہیے، کون سا کام ہونا چاہیے، کس وقت کیا ہونا چاہیے، ان سب چیزوں پر سوچا گیا ہے. یقیناً اس سے اختلاف ممکن ہے، یعنی علم یعنی عملی لحاظ سے، لیکن وہ اختلاف ظاہر ہے مشائخ میں ہوگا. یعنی جس شیخ کے ساتھ کوئی بیٹھتا ہے تو کسی ایک شاہ کا کوئی ایک طریقہ ہوگا، کسی کا دوسرا ہوگا، تیسرے کسی کا تیسرا ہوگا، تو اس پہ تو کوئی بات نہیں ہو سکے گی، کیونکہ وجہ ہے کہ ہر شیخ کا اپنا ایک سواب دید ہے، ایک اپنا ایک کنسیپٹ ہے، کس چیز کے بارے میں کس چیز کو اہمیت دیتا ہے، کس کو نہیں دیتا، اس کا ظاہر حق ہے. تو اس وجہ سے باقی جگہوں پہ تو کوئی بات نہیں ہو سکے گی کہ ان نے جیسے ترتیب رکھی ہے وہ رکھی ہے، لیکن کسی ایک ترتیب کے اندر یہ ایسا ہوگا جیسے شیخ کے ساتھ اختلاف ہو. تو آپ کو پتہ ہے موانیہ میں یہ بہت، یعنی 5 موانع ہیں، ان میں سے ایک معنی یہ ہے کہ شیخ کی مخالفت، یہ شیخ کے ساتھ اختلاف علمی جہالت ہے، یعنی اس تصوف کے لحاظ سے، اور عملی مخالفت عملی نقصان ہے. تو دونوں طرح خطرناک چیز ہے، لہذا اس سے عملی طور پہ بچنا لازم ہے. میرے خیال میں میری بات آپ کو سمجھ میں آ رہی ہوگی. ہاں جی، اس سے عملی طور پر مطلب جو ہے نا وہ مناسب نہیں ہے، نقصان ہے، اپنا نقصان ہے. کوئی اپنا نقصان کرنا چاہے تو اس کو کوئی روک بھی نہیں سکتا. جیسے ایک آدمی بے وضو نماز پڑھنا چاہے تو اس کو کون آدمی روک سکتا ہے؟ ہاں جی، وہ اس کا وضو نہ اور کہہ دے میرا وضو ہے، تو سوائے اللہ کے اور کسی کس کو پتہ ہوگا کہ اس کا وضو نہیں ہے؟ تو ظاہر نقصان اپنا کرے گا، لیکن کوئی ظاہری بات تو اس طرح نہیں ہونی چاہیے نا کہ اس کو روکا جا سکے اور روکا نہ جائے. تو یہ اس میں چونکہ نیند کی تمام چیزوں کا خیال رکھا گیا ہے، مثلا پوری رات اگر ہم کھڑے ہیں تو لمبے دنوں میں تقریباً نصف اس سے پہلے گئے 11 بجے تک، اشراق سے 11 بجے تک، اور پھر اس کے بعد ذکر کے بعد بھی جو عصر تک وقت ہوتا ہے، یعنی یوں سمجھ لیجئے کہ 5 تک، تو یہ اس میں نیند پوری ہو جاتی ہے. جس کی پوری ہونی ہو وہ پوری ہو جاتی ہے. تو اب اگر کوئی سستی کرتا ہے اور تراویح میں کڑا نہیں ہوتا تو اس نظام مجاہدہ کے ساتھ اختلاف کر رہا ہے، کیونکہ اس کا جو مجاہدہ کا نظام اصلاح جس میں ہے، کیونکہ نفس کی اصلاح کس چیز میں ہوتی ہے؟ مجاہدے کے ساتھ ہوتی ہے نا. نفس کی اصلاح باتوں سے تو نہیں ہوتی. کہتے لاتوں کے بت باتوں سے نہیں مانتے، باتوں سے سیدھے نہیں ہوتے لاتوں کے بت. تو ہمارے جو نفس ہے لاتوں کا بت ہے، یہ مطلب باتوں سے نہیں مانتا. اس کو مجاہدے سے گھیرنا پڑتا ہے. تو اب جو مجاہدہ مقرر کیا ہے یہ مسنون مجاہدہ ہے. مسنون مجاہدہ سے مراد یہ ہے کہ تراویح مسنون ہے نا، قرآن سننا اس میں مسنون ہے، البتہ ذرا زیادہ مقدار میں، اس لیے تاکہ مجاہدے کی ضرورت بن جائے. تو اس میں دل کا بھی خیال رکھا گیا اور نفس کا بھی خیال رکھا گیا ہے. مجاہدہ نفس کے لیے ہے، اور قرآن سننا اور تراویح میں اس کا سننا یہ دل کے لیے ہے. تو جس چیز میں دونوں کا فائدہ ہو، تو کیا اس میں مبتدی کو اختلاف کرنے کی گنجائش ہے؟ مبتدی کو اس میں اختلاف، وجہ کیا؟ یہ مسنون اعتکاف نہیں ہے بلکہ اصلاحی اعتکاف ہے. مسنون طریقے پہ اختیار کیا گیا ہے، اصلاحی اعتکاف ہے، مسنون طریقے پہ اختیار کی گئی ہے. اس میں مسنون اختلاف اعتکاف کا نور ہے، ہاں جی، اور ساتھ ساتھ اصلاح کا ڈنڈا ہے. دونوں چیزیں اس میں موجود ہے. تو اس وجہ سے اس سے اگر کوئی اختلاف کرتا ہے تو وہ عملی طور پر اپنا نقصان کرتا ہے. میں دیکھتا ہوں باہر، جب اپنے کمرے میں جاتا ہوں تو بعض ساتھی سوئے ہوئے پاتا ہوں، کہ وہ سو رہے ہوتے ہیں. اب میں اس کو کچھ نہ بھی کہوں، لیکن آپ بازار کو پتہ ہے کہ شیخ کے دل کی کدورت مرید کو بہت دور لے جاتی ہے، پیچھے کی طرف، کدورت جس کو ہم کہتے ہیں، بہت دور لے جاتی ہے. بے شک وہ اظہار کچھ نہ کرے، لیکن دیانت کا تقاضا ہے کہ وہ اظہار کر لے تاکہ اس کو نقصان نہ ہو، کیونکہ مرید کو نقصان پہنچانا تو ضروری نہیں ہوتا نا، اچھا نہیں ہوتا. اس وجہ سے شیخ کے اوپر ایک دیانت داری کا تقاضا ہوگا کہ وہ اپنے جس کو کہتے ہیں اس کو ظاہر کر لے، اپنی ناراضگی کو ظاہر کر لے. اس کا ناراضگی کو ظاہر کرنا یہ مرید کے ساتھ زیادہ محبت ہے کہ وہ بچ جائے. ہاں جی، ورنہ اگر کوئی اس طرح ہی چلتا رہے اور اس کو نہ بتایا جائے اور اس کو نقصان ہوتا رہے، تو ایسے جیسے کوئی زہر کھاتا رہے اور ڈاکٹر اس کو دیکھتا رہے اور ڈاکٹر اس کو جانتا رہے، وہ ڈاکٹر اس کو نہ بتائے، کیوں ڈاکٹر صاحب کیا ہوگا؟ اس کا بہت زیادہ نقصان ہوگا، وقت گزرنے کے ساتھ ساتھ وہ نقصان بڑھتا جائے گا. تو یہ میں اس لیے آپ حضرات سے گزارش کرتا ہوں کہ اس کے جو دونوں رخ ہے، علمی اور عملی. علمی میں یہ تعلیم بہت زیادہ اہم ہے، کیوں؟ بنیاد ہے. ہاں جی، ایک اس میں تعلیم ہمارا عصر کے بعد ہوتا ہے، وہ ہمارا معمول ہے، وہ ہم معمول کے طور پہ کرتے ہیں. اس میں ہم صرف تھوڑی سی ایڈجسٹمنٹ کر لیتے ہیں، باقی ہمارا خانقاہ کا معمول ہے، وہ ہمارا ایک طریقہ چل رہا ہوتا ہے. اس کو مس کرنے میں صرف اتنا ہوتا ہے کہ آپ نے کنٹینیوٹی کو ڈسٹرب کر دیا، جس کے اپنے نقصانات ہو سکتے ہیں، لیکن یہ اس کا بنیادی تعلیم ہے جو خاص اعتکاف کے لیے ڈیزائن کیا گیا ہے. तो ऐसी सूरत में इसके साथ, इसके से जो जिसको कहते हैं ना वो अदम तवज्जो, ये नुकसान इल्मी ज़्यादा, इल्मी नुकसान इसमें ज़्यादा हो सकता है। तो मेरा तो ख्याल है जिन तक ये बात पहुंच गई उन तक तो पहुंच गई, ज़रा आगे पीछे देखें जिनको ये बात नहीं पहुंची है, इस वक्त इधर मौजूद नहीं है, तो वो उनको बता दिया जाए, मतलब ये बातें उनको बता दी जाए, कम से कम उन तक भी हो। और इतना हिस्सा इसका क्लिप, मतलब जो है ना उसको बनाकर टेक्स्ट वो तमाम साथियों को सेंड कर दिया जाए। मतलब ये बुनियादी बातें हैं, मतलब कोई शख्स भी इसको यानी न जाने वाला न रह जाए, ठीक है ना। मतलब ये कि वो हर एक को जानना इसका ज़रूरी है। अब मैं शुरू करता हूँ आज की तालीम। बिस्मिल्लाहिर्रहमानिर्रहीम, सिलसिला, इससे मुराद सोबत और एतमाद का वो सिलसिला है जो मौजूद शेख से आप सल्लल्लाहु अलैहि वसल्लम तक जाता है। हिंद में चार बड़े सिलसिले चल रहे हैं जो कि चिश्तिया, नक्शबंदिया, कादरिया और सरवर्दिया हैं। जिस शेख से आदमी बैत होता है तो उसके साथ आदमी उसके सिलसिले में दाखिल हो जाता है। इन सिलसिलों की मिसाल फ़िका के चारों तरीकों, हनफी, मालिकी, शाफी और हम्बली या तिब के मुख्तलिफ तरीकों यानी एलोपैथी, होम्योपैथी, आकोपंक्चर और यूनानी हिकमत वगैरह से दी जाती है। इनके उसूलों में थोड़ा थोड़ा फ़र्क होता है, लेकिन सबका नतीजा वही रूहानी सेहत या नस्बत का हासिल करना है। ये तो इसका टेक्स्ट हो गया यानी बुनियादी। बाकी ये है कि रिसर्च एक लफ्ज़ है जो कि बहुत जनरल है और हर चीज़ में रिसर्च होता है। तो जैसे मेडिकल लाइन में रिसर्च होता है, इंजीनियरिंग के लाइन में रिसर्च होता है, साइंस में रिसर्च होता है, इल्मी तहकीकात में रिसर्च होता है, ये सब चीज़ें रिसर्च की बुनियाद पर आगे बढ़ती हैं। रिसर्च में सबसे बड़ी चीज़ मौजूदा चीज़ का जानना, इस तरह के इसके फवायद और नकायस मालूम हो, और दूसरा वक्त के साथ साथ जो तब्दीलियां उस रिसर्च को इस्तेमाल करने वालों में आ रही है, उनके जो ऑब्जेक्टिव्स हैं रिसर्च के, उसमें जो तब्दीलियां आ रही है उनको भी जानता हो। और फिर उसके बाद एनालिसिस के टेक्निक्स भी जानता हो, और उन टेक्निक्स की बुनियाद पर एनालिसिस करके खुद एहतसाबी निज़ाम के साथ, खुद एहतसाबी के निज़ाम के साथ कुछ चीज़ों को कम करके कुछ चीज़ों को बढ़ाकर, जैसे कोई मेडिकल प्रेस्क्रिप्शन होती है या नुस्खा वकीमी होता है, उसके मुताबिक वो फिर एक नई चीज़ सामने आती है। लेकिन ये जो नई चीज़ है वो पुरानी से, पुरानी की मुखालिफत नहीं होती, पुरानी की बुनियाद पर होती है, लेकिन पुरानी से मुख्तलिफ होती है। पुरानी की बुनियाद पर होती है लेकिन पुरानी से मुख्तलिफ होती है। मुख्तलिफ बज़रूरत होती है मकसद के लिहाज से अमली तौर पर, बाकी ये है कि उसकी बुनियादों में कोई मसला नहीं होता। अब इब्तिदा में एक ही तरीका था, समझ में आई ना बात, इब्तिदा में एक ही तरीका था और वो तरीका था सहाबा का, ताबीन का, फिर उसके बाद तब ताबीन का, वो चलता रहा। आगे जाकर लोगों में तब्दीली आई, हालात में तब्दीली आए, इलाकों में तब्दीली आई, इस्लाम बहुत फैल गया अल्हम्दुलिल्लाह। तुर्की के हालात सऊदी अरब से बहुत मुख्तलिफ है, इलाके के लिहाज से मैं कहता हूँ, मौसम के लिहाज से, लोगों के मिजाजों के लिहाज से। मवरा नहर सेंट्रल एशिया, वहाँ भी काफ़ी फ़र्क पाया जाता है। हाँ जी, इस तरीके से पाकिस्तान, हिंदुस्तान के लोगों के मिजाजों में उनके साथ बहुत फ़र्क पड़ा, ईरान का। अब ये सब चीज़ों के जो फ़र्क है, इन सब को मतलब टैकल करना था, इन सब के लिए कुछ मुनासिब तरीके ढूंढने थे, تو ان میں سے جو مشاہیر صوفیہ جن کا روز و شب اسی تحقیق میں اسی کام میں عملی طور پہ گزرتا تھا, جو پریکٹیشنر کے ساتھ ساتھ محقق بھی تھے. ڈاکٹروں میں بھی ہر ڈاکٹر محقق نہیں ہوتا, پریکٹیشنر زیادہ تر ہوتے ہیں, جو دوسروں کی ریسرچ کو فالو کرتے ہیں وہ پریکٹیشنر ہوتا ہے. اس کو ایک لوکل درجے کا اجتہاد کا حق حاصل ہوتا ہے کہ مریض کے بارے میں فیصلہ کرتے کہ کیا کرے کیا نہ کرے, مطلب جو ریسرچ ہے اس سے کتنا ڈیویشن ہو, یہ وہ اس کا اپنا اجتہاد ہوتا ہے اور اس پر اللہ پاک اس کو اجر بھی دیتا ہے. لیکن جو محقق ہوتے ہیں, جو باقاعدہ ریسرچ کرتے ہیں, جو ڈاکٹر حضرات, تو ان میں بعض ڈاکٹروں کی ریسرچ بہت جس کو کہتے ہیں مانی جاتی ہے, مشہور ہو جاتی ہے, تو اس کا ایک اسکول آف تھاٹ بن جاتا ہے. ہاں جی, لوگ اس کو اسکول آف تھاٹ کے طور پہ مان لیتے ہیں. تو اس سے ایک نئی چیز جس کو ہم پروگریسو کہہ سکتے ہیں وہ بن جاتی ہے اور وہ سب سامنے آ جاتی ہے, آگے جا کر لوگوں کے لیے ایک مطلب ماڈل بن جاتا ہے جس کے ذریعے سے باقی لوگ اپنا کام کرتے ہیں. تو یہی چیز تصوف میں بھی ہوا کہ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ, ان کا اپنا ایک مطلب انفرادیت تھی, طریقہ کار میں کچھ اصول ایسے تھے جو حضرت کے ہاں پروون تھے, اور انہوں نے اس کو پروپیگیٹ کیا اپنے حلقے میں, جس کو بعد میں لوگوں نے تسلیم کر لیا اور اسی اسکول آف تھاٹ کو آگے بڑھانے لگے, عملی کام کو بڑھانے لگے. اس کو قادریہ سلسلہ کہا گیا. کیوں, بات سمجھ میں آ رہی ہے؟ نہیں, قادریہ سلسلہ کہا گیا. پھر اس کے بعد خواجہ محی الدین چشتی اجمیر رحمۃ اللہ تقریباً اسی دور میں ہیں, ان کی ملاقات ثابت ہے آپس میں, اور ایک روایت کے مطابق ان کو حضرت کا شیخ عبد القادر جیلانی اس کی اجازت بھی ہے. تو انہوں نے ایک خاص رنگ سے کچھ چیزوں کو مطلب انڈرسٹینڈ کیا اور ان کو استعمال کیا, ان کو پھر آگے سمجھا دیا, اور انہوں نے یہ کام کیا کہ وہ ایک ایسی ایریا میں آئے جہاں لوگ مسلمان نہیں تھے. شیخ عبد القادر جیلانی رحمۃ اللہ تو مسلمانوں کے علاقے میں تھے نا. ہاں جی, لیکن خواجہ محی الدین چشتی اجمیر جس علاقے میں آئے وہ لوگ مسلمان تو نہیں تھے, بلکہ مسلمان ہو گئے تھے ان کی برکت سے. تو یہ ایک ایکسپیرئنس جو حضرت کو مختلف تھا, اور ایسے لوگوں میں کام کرنے کا وہ جو حضرت کو تھا, تو کچھ بنیادی قسم کی چیزیں قرآن و سنت کی روشنی میں انڈرسٹینڈ کر کے عملی طور پر ان کو سمجھا اور دوسروں کو سمجھایا, اس سے چشتیہ سلسلہ وجود میں آ گیا. حالانکہ خواجہ محی الدین چشتی اجمیر رحمۃ اللہ علیہ, یہ چشتیہ کا جو سلسلہ ہے اوپر, اس سے اوپر جیسے ان کا شیخ ہے شیخ ہارون ہارونی رحمۃ اللہ علیہ, عثمان ہارونی رحمۃ اللہ علیہ, اس سے پہلے ان نے تو یہ کام نہیں کیے تھے. ان کا اپنا رنگ تو تھا لیکن ان نے یہ کام تو نہیں کیا تھا, وہ تو بعد تو ان کے نام سے یہ چشتیہ, کیونکہ یہ چشت کہتے ہیں, ٹھیک ہے نا, تو یہ چشتیہ سلسلہ وجود میں آ گیا. پھر اس کے بعد خواجہ شہاب الدین سہروردی رحمۃ اللہ علیہ, یہ بھی حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ خلفاء میں سے, اور ان کو بھی ماشاء اللہ یعنی بہت بصیرت حاصل تھی ایسی چیزوں میں, اور ان کا اپنا ایک رنگ ہے, ایک ٹھہراؤ ہے, مطلب یہ کہ انداز میں, تو انہوں نے بھی اپنا ایک طریقہ کار ڈیوائز کر لیا. حالانکہ علاقہ وہی تھا جو شیخ عبد القادر جیلانی وصف کا تھا, ان کے علاقے میں کوئی فرق نہیں, لیکن سوچنے میں سمجھنے میں عملی طور پر رنگ کا کچھ فرق تھا, اور ان سے انہوں نے بڑے مفید نتائج اخذ کر لیے, کچھ خاص لوگوں کو اس سے بڑا فائدہ ہوا. تو یہ چیز آگے جا کر سہروردیہ سلسلہ کے رہا ہے. باقی جو نقشبندی طریقہ ہے وہ تو میں اس پہ کافی تفصیل سے بات کر چکا ہوں کہ وہ تو ایک خاص جس کو کہتے ہیں وجہ سے وجود میں آیا کہ عوام کو کچھ مسائل تھے، ان مسائل کو ٹیکل کرنے کے لیے ان کو کچھ انقلابی تبدیلیاں کرنی پڑی۔ تو یہ جو حضرت خواجہ بہاء الدین نقشبند رحمۃ اللہ علیہ، یہ حضرت شیخ عبد القادر جیلانی اس کے بعد آئے، لیکن یہ اپنے طریقے کو لے کر شیخ عبد القادر جیلانی کے مزار پر آئے تھے۔ تو گویا شیخ عبد القادر جیلانی نے مجھے کچھ سلاسل میں وہ حیثیت حاصل ہے جو فقہ میں امام حنیفہ رحمۃ اللہ علیہ کو حاصل ہے، یعنی سب نے ان کی طرف کو ایک ہے رجوع کیا ہوا ہے، کسی نے وفات سے قبل، کسی نے وفات کے بعد۔ تو حضرت ماشاءاللہ ملاقات ہو گئی مراقبے میں، اور پھر جو ہے نا مطلب حضرت فرمایا ہاں ہاں نقشبند نقشبند۔ تو یہ نام جو ہے نا اس طرف سے مطلب وہ جو ہے کیا جاتا ہے، کیونکہ نقشبند پہلے کوئی نام تو نہیں تھا، کیونکہ وہ جو ہے نا دل پر ایک چھاپ لگاتے تھے یعنی اپنے سلسلے کے لحاظ سے، تو نقشبند اس کو کہا گیا۔ تو حضرت شیخ عبد القادر جیلانی حسن نے اس کو انڈورس کر لیا، یہ ٹھیک ہے کوئی بات نہیں۔ شاہ غلام علی رحمۃ اللہ علیہ یہ نقشبندی بزرگ گزرے ہیں، لیکن سادات میں سے، شیخ عبد القادر جیلانی حسن کے اولاد میں سے۔ وہ خود اپنا واقعہ بیان کرتے کہ میں نے خواب دیکھا کہ میں شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ موجود ہے، اور ان کے ہوتے ہوئے میں نقشبندی حلقے میں داخل ہو گیا، یعنی کوئی جگہ تھی جہاں نقشبندی حضرات تھے۔ تو کہتے حضرت نے مجھے دیکھا تو فرمایا کوئی بات نہیں، جب اللہ پاک کا حکم ہے تو کوئی بات نہیں، ٹھیک ہے۔ یعنی اگر اللہ پاک نے میرا مزاج ایسا بنایا ہے تو مجھے کوئی اعتراض نہیں ہے۔ اور واقعتاً ایسا ہی بات سب کے ساتھ ہے۔ یہ ہمارے جو نفسانیت ہے نا وہ ہمیں دھوکے میں مبتلا کرتی ہے، ہم سمجھتے ہیں کہ شاید جو میرے طریقے سے اختلاف کرے گا تو جس طرح مجھے غصہ آتا ہے اس طرح جو ہے ان کو بھی نہیں، وہ تو اللہ تعالیٰ کے حکم کو دیکھتے ہیں، اللہ پاک کے میں وہ فیصلے کو دیکھتے ہیں، تشکیل کو دیکھتے ہیں۔ اگر کسی کی تشکیل نقشبندیت کی ہے، شیخ عبد القادر جیلانی مذہب کو اس پر کوئی اعتراض نہیں ہوتا، اور اگر خواجہ بہاء الدین نقشبند کے کسی بیٹے کا تشکیل قادریہ میں ہو جائے تو ان کو بھی اس پہ کوئی مسئلہ نہیں ہوتا، کیونکہ تو بیماریوں کے علاج کے سلسلے کی بات ہے نا۔ تو اگر مثال کے طور پر کسی کا مزاج ایسے جس کو ایک خاص قسم کا ڈاکٹر اس کا علاج کر سکتا ہے، تو مجھے اپنے بیٹے کے بارے میں فکر ہوگی کہ میرے پاس کیوں نہیں آیا، میں بھی ڈاکٹر ہوں، میرے پاس کیوں نہیں آیا، مجھے پریشانی ہوگی؟ میں کہوں گا بھائی اس کے پاس اگر اس کا علاج ہے تو کیوں نہ ہو، بلکہ میں خود لے جاؤں گا۔ ہاں جی، تو اس قسم کی باتیں ہوتی ہیں۔ تو یہ سارے سلسلے ہمارے بڑے ہی محترم ہیں، ہم سارے سلسلوں کی قدر کرتے ہیں، سارے سلسلوں کی منڈیٹ کو مانتے ہیں، سارے سلسلے کے فادیت اثرات کو جانتے ہیں۔ ہاں اپنا اپنا رنگ ضرور ہوتا ہے، ہمارا بھی اپنا ایک رنگ ہے الحمدللہ، اس رنگ کو چھوڑ نہیں سکتے کسی کے لیے، لیکن اس رنگ کی بنیاد پر باقی رنگوں کی مخالفت نہیں کر سکتے۔ ہاں جی، بس اتنی سی بات ہے جو بعض لوگوں کو سمجھ نہیں آتی، ہاں جی، کہ اپنے رنگ کو چھوڑ بھی نہیں سکتے لیکن دوسروں کے رنگ کی مخالفت بھی نہیں کر سکتے، ہم کہتے ہیں وہ بھی حق ہے۔ اور حق کا مخالفت آپ کو پتہ نہ حق ہوتا ہے، تو ہم نہ حق کیوں کریں؟ ہاں جی، تو اگر میرا اپنا بیٹا بھی میرے طریقے پہ فیض حاصل نہیں کر سکتا، دوسروں کے طریقے پہ کر سکتا ہے، مجھے تو خوشی ہوگی، کوئی اس میں مجھے پریشانی تو نہیں ہوگی۔ تو یہ سلسلے کا بنیادی کنسپٹ ہے بھائی، سب کو سمجھ آ گئی بات؟ کوئی بہت عام بات تھی مطلب ظاہر ہے، کیونکہ اس پہ لوگ آج کل تقسیم ہو رہے ہیں، ہاں جی، بلا وجہ خامہ کشمکشیں آ رہی ہیں، تو یہ کشمکش والی بات نہیں، سمجھنے والی بات ہے۔ اچھا، تلوین، احوال کا بدلنا تلوین کہلاتا ہے۔ اب مثلاً یہ بات جو میں نے ابھی سمجھائی، جو لوگ موجود نہیں تھے ان کو اس کا پتہ نہیں چلا، تو اس کو ان کو کتنا نقصان ہوا، وہ اگر اس کشمکش کی حالت میں پوری عمر رہیں جو ٹھیک نہیں ہے، تو ان کو نقصان ہوگا یا نہیں ہوگا؟ ہاں جی، تو اس وجہ سے یہ تعلیم جو ہے نا بہت زیادہ اہم ہے، اس تعلیم میں اپنے آپ کو شامل ہونے پر پابند کرنا چاہیے. تلوین, احوال کا بدلنا تلوین کہلاتا ہے. حال کیا ہوتا ہے؟ حال یہ ہوتا ہے کہ آپ کے اوپر کیا کیفیت اس وقت طاری ہے, آپ کس چیز کو کیسے سمجھتے ہیں. مثال کے طور پر ایک شخص ہے اور اس پہ حال طاری ہو کہ بھائی سارے لوگوں کو جو ہے نا مطلب یہ ہے کہ وہ جس کو کہتے ہیں نا مطلب نمازوں کے اوقات جاننے چاہیے, یہ اس کا حال ہے اور اس میں حال کے درجے میں کام کر رہا ہے. وہ اس چیز پہ آ کے وہ باقی فرائض کو بھول جاتا ہے اور ایک ہی رخ پر وہ چل رہا ہے تو ایک حال بن جاتا ہے. تو یہ حال جو ہوتا ہے یہ بیلنسڈ نہیں ہوتا لیکن فضول بھی نہیں ہوتا. حال کا سمجھ, بات سمجھ میں آ رہی نا؟ حال بیلنس نہیں ہوتا لیکن فضول بھی نہیں ہوتا, کیونکہ اللہ جل شانو جن سے بھی کوئی تحقیقی کام کروانا چاہتے ان پہ حال کو طاری کر دیتے ہیں. بغیر حال کے تحقیق ہو نہیں سکتا. یوں ڈاکٹر صاحب ہو سکتے حال بغیر حال کے تحقیق؟ بغیر حال کے تحقیق نہیں ہو سکتا. تو یہ حال ان پہ طاری کر دی جاتی ہے. مجھ پر ایک دفعہ حال طاری کی گئی تھی 1.5 سال تک. 1.5 سال ماشاء اللہ بڑے بڑا وقت ہے. 1.5 سال تک مجھ پہ ایک حال طاری تھی اور اسی 1.5 سال کے حال کی برکت سے امت کو 3 چیزیں اللہ نے نصیب فرمائی. ہاں جی, ایک میراث کا آسانی صاحب, ایک فام المیراث مدلل کتاب اور ایک سافٹ ویئر میراث کا. 1.5 سال مجھ پہ حال طاری تھا کہ تو نے کل مرنا ہے اور آج اس کو ٹک کر لو. یہ حال تھا کہ کل تو مر جائے گا تو اس سے پہلے پہلے بس جتنا تم ٹک کر سکتے ہو تو کر لو اس کو. اب اس حال میں 1.5 سال جس نے گزارا ہوگا تو اس کی حالت کیا ہوگی؟ ہاں جی, اس وقت یہ حالت تھی میری کہ میرے ساتھ کوئی دوست آ کر باتیں کرتا تو مجھے سخت تکلیف ہوتی کہ میرا وقت ضائع کر رہے, اور کسی کے ساتھ بھی میرا ملنا جلنا نہیں ہوتا تھا. کوئی مجبوراً ملنے آتا تو بات کو کم سے کم مختصر کر کے ان سے بات کر کے وہ چلا جاتا. راستے میں کھڑا ہونے کا تو تصور بھی نہیں ہو سکتا تھا کہ میں کسی کے ساتھ کھڑا ہو جاؤں. ہاں جی, بس کمپیوٹر میں نماز, مسجد اور دفتر, بس اس سے زیادہ میرا کوئی کام نہیں ہوتا تھا. تو تب الحمدللہ اللہ کا شکر ہے کہ تینوں کام ایک ہی وقت میں ہوئے, ورنہ یہ نہیں ہو سکتے تھے. یہ نہیں ہو سکتے تھے. کیسے؟ فام المیراث مدلل نے بنیادی اصول سامنے رکھوا دیے. میراث کے احسان صاحب نے حساب کے ٹولز بنوا لیے. تو فام المیراث مدلل کے اصولوں کو اس حساب کے ٹولز کے ذریعے سے ساتھ ساتھ ہی ٹیسٹ کیا جاتا رہا. نتیجتاً اس کی اندر بھی امپرومنٹ آتی گئی اور ان اصولوں کے ذریعے سے میراث کا آسان حساب بھی امپروو ہوتا رہا کہ جو چیزیں مسنگ تھی وہ چیزیں اس میں شامل ہوتی گئی, اور ان دونوں کے ہوتے ہوئے سافٹ ویئر بھی ساتھ ساتھ بنتا گیا. اور سافٹ ویئر جب بن گیا تو ان دونوں کو ٹیسٹ کرنے کا آسان طریقہ بھی ہاتھ آ گیا. مطلب یہ ہے کہ جلدی جلدی سارے حسابات ہوتے گئے اور پتہ چلتا گیا کہاں پر کمی ہے, کہاں پر ٹھیک ہے, یہ ساری. تو اس کو میں حال کہتا ہوں کہ یہ حال طاری ہو گیا تھا اور یہ حال بہت مفید تھا, لیکن اس وقت میرا طریقہ کار بیلنس نہیں تھا. بیلنس نہیں تھا مثلا بہت سارے لوگ کے حقوق مجھ سے ضائع ہو چکے ہوں گے, جن میں گھر والوں کے بھی حقوق ہوں گے, پڑوسیوں کے حقوق بھی ہوں گے, ہاں جی دفتر کے شاید حقوق بھی ہوں گے, وہ ضائع ہو چکے ہوں گے بالکل. اس پہ استغفار ضروری ہے لیکن بغیر اس کے کام بھی نہیں ہو سکتا تھا. تو جو حال والا ہوتا ہے وہ معذور ہوتا ہے, اس لیے مقتدا نہیں بنتا. ہاں جی, لیکن کرنے پہ مجبور ہوتا ہے اس لیے کام وہ کرتا رہتا ہے, وہ اس ڈائریکشن میں काम करता रहता है। अलबत्ता अल्लाह ताला के यहाँ माजूर होता है कि वो उस पर एक हाल ऐसा तारी कर दिया है कि वो वही कर रहा है, लेकिन लोगों को बैलेंस नजर नहीं आता, लिहाजा मुक्तदा नहीं बन सकता। तो अब इसको क्या कहते हैं? तलवीन कहते हैं। मुख्तलिफ अहवाल तारी करती कर दिए जाते हैं, कर दिए जाते हैं, कर दिए जाते हैं। वो मतलब यह है कि यूं कह सकते हैं जैसे आप किसी चीज को उलट पुलट करते हैं और फिर उसको मॉडिफाई करते रहते हैं। जब तक आप सामने हैमरिंग कर रहे हैं तो आपको पीछे तो नजर नहीं आ रहा ना, तो जब तक उसका पीछे फिर सामने न किया जाए तो उस वक्त आप उसको कैसे ठीक कर सकते हैं? समझ में आई ना बात? तो ये जो उलट पुलट ना है तलवीन कहलाता है। जो उलट पुलट ना क्या है, ये तलवीन कहलाता है और ये मिंजाने बिल्ला होता है। इस वजह से तमकीन के लिए तलवीन जरूरी है। भाई डायमंड को आप जब काटते हैं तो रॉ हैंड में वो कुछ भी नहीं होता, एक पत्थर होता है, लेकिन जिस वक्त आप उसको तराशते हैं तो तराशेंगे हर डायरेक्शन में तराशेंगे ना, तो कभी एक तरफ करेंगे, कभी दूसरे करेंगे, कभी इधर से चलाएंगे तारी, कभी दूसरे तरफ से चलाएंगे, वो सारा कुछ उसके साथ होता रहेगा। लेकिन जिस वक्त वो डायमंड बन जाएगा तो फिर देखने की चीज होगी, फिर डायमंड होगा। हाँ जी, अब उसकी कुछ चीजें काटी गई हैं, वो भी डायमंड था लेकिन उस नुकसान को बर्दाश्त किया गया, क्योंकि उसके बगैर ये डायमंड का मौजूदा सूरत में नहीं आ सकता था। हाँ जी, इसके बगैर वो डायमंड के मौजूदा सूरत में नहीं आ सकता था। तो यही वो सेकंड लॉ ऑफ थर्मोडायनामिक्स है कि जिसकी वजह से आप इसका कुछ हिस्सा एनर्जी को वेस्ट करना पड़ता है उस सिंक से काम लेने के लिए। समझ में आई ना बात? उससे काम लेने के लिए आपको उसका कुछ एनर्जी वेस्ट करना पड़ता है, सेकंड लॉ ऑफ थर्मोडायनामिक्स। तो हीरे के कुछ हिस्सों को काटना पड़ता है ताकि आपको वो हीरा मिल जाए। हाँ, कितने तरीके से उसको काटा गया है, कम से कम नुकसान पर उसको बनाया गया है, ये काटने वाले की महारत पर है, ये काटने वाले की महारत पर है। इसलिए शेख कामिल की जरूरत होती है, और नाड़ी के पर जाएगा तो हीरा खत्म हो जाएगा और उससे हीरा नहीं बन सकेगा। हाँ जी, अनाड़ी तो पता नहीं कहीं एक गलत डायरेक्शन से काटा तो उसको ठीक करने के लिए अब बहुत सारा मजीद काटना पड़ेगा। तो किसी की अगर 10% सलाहियतों को काट कर आप उसके 90% को यूज कर ले, वो भी काटना है, और 40% को काट कर 60% को यूज कर ले, वो भी है, तो बताओ कौन सा होना चाहिए? यही तो कमाल है ना, इसी को तो शेख कामिल कहते हैं। जो जौहरी है वो मतलब यही काम करता है कि वो बिल्कुल ऐसे अंदाज से करते हो, पहले जो है ना जैसे देखते हैं तिरछी निगाह से कि क्या क्या करना है इसके साथ, करना सख्त है। ये नहीं कि मतलब क्यों डायमंड को काटना कोई आसान काम होता है, अपने हाथ भी हिलते हैं, अपना जोर भी लगाना पड़ता है, ये कोई इस तरह नहीं है, या कटर को लगा इस्तेमाल करना होता है, और कटर को इस्तेमाल करने में इंसान का दिल भी धड़कता है कि भाई कहीं ज्यादा ना कट जाए, कहीं वो ना हो, क्यों इसकी कीमत का पता होता है ये क्या चीज है, दिल भी धड़कता है। ये चीज हमें एक दफा महसूस हुई, कैसे महसूस? हम प्रोजेक्ट कर रहे थे इंजीनियरिंग में, फाइनल ईयर का प्रोजेक्ट था, वो फटीग टेस्टिंग मशीन हम बना रहे थे। वो सिर्फ और सिर्फ एक प्रिंसिपल हमें सिंगर बुक से मिला था, स्ट्रेंथ ऑफ मटेरियल से, उसी प्रिंसिपल के बुनियाद पर सारा कुछ हमने खुद डिज़ाइन किया था, सेल्फ डिज़ाइन। तो उसमें हमने लकड़ी का एक स्विच बनाना था, और स्विच को जो वेट लटक रहा है जब टूटने के बाद, उसने तीन स्विचों को ऑपरेट करना था। तो तीन स्विचों को क्या है कि वो घंटी भी बजाए, हाँ जी, वो लाइट भी जलाए और वो ड्यूरेशन भी नोट कर ले कितना साइकिल चले। ये तीनों काम तीनों स्विचों ने करना था। अब ये वाली बात थी कि इसको ऐसे अलाइनमेंट देनी थी कि वो बाकायदा वो जो लीवर आता है वो उसके सामने से गुजरे, वो तीनों स्विचों को सही तौर पे ऑपरेट कर ले, कोई स्विच अनऑपरेटेड ना रहे। और वो स्लिप थ्योरी से आएगा ना, स्लिप होगा, जैसे हम ये बटन दबाते हैं तो अंगूठा इस तरफ कर लेते हैं तो नीचे आ जाता है। तो इस तरीके से अगर सारे स्विच इस तरह है तो जब इस पे गुजरेगा तो सारे स्विच इस तरह हो जाएंगे, थ्योरी यही थी। अब उसमें कुछ गलती रह गई, एक स्विच वो ऑपरेट नहीं हो रहा था, उसको खोलना था और हमने लगाया था कीलो से। अब कीलो को खोलने में तो चोट लाजमी होता है कि चोट देंगे तो फिर खुलेगा, और टाइम बहुत थोड़ा था, हमारे पास दूसरा स्विच बनाने का टाइम भी नहीं था। तो हम क्या करते, फैसला जरूर था तोड़ना उसको, खोलना उसको जरूर था, लेकिन तोड़ने से बचाना भी था। तो हम तीन अफराद थे, डिजाइनर मैं था, बाकी सपोर्ट करने वाले थे। अब ये कि वो दो के तो हाथ पैर फूल गए ना, कि इसको हम कैसे करें, मजबूर फिर हथौड़ा मैंने हाथ में ले लिया। मैंने कहा बस इसको खोलना तो है। तो उनमें से एक के बाद एक पर हम बाद में बहुत हंसते थे क्योंकि वो कॉरिडोर में इस तरह घूम रहे थे, इस्तेरारी हालत में, परेशानी में, जैसे किसी के बीवी की डिलीवरी हो रही हो ना, तो इस तरह वो परेशान जैसे होता है। तो वो इस तरीके से वो पैर रहा था, बाद में उसका बने बड़ा मजाक उड़ाया। हाँ जी, लेकिन उसकी हालत ये थी। और बस मैंने अल्लाह का नाम लेके मैंने कहा अब जो कुछ भी होगा करना तो है, अल्लाह खैर करे। और बस जो चोट लगाया तो अल्हम्दुलिल्लाह खुल गया और नुकसान नहीं हुआ, उसका स्विच को ठीक किया, फिर उसको जोड़ लिया और हमें अल्हम्दुलिल्लाह बड़े अच्छे नंबर मिल गए। हाँ जी, मकसद मेरे ये है कि देखो नहीं, ये काम करने पड़ते हैं तो शेख को भी ऐसे करने पड़ते हैं। बस दफा सख्त इंस्ट्रक्शंस पास ऑन करने होते हैं तो इसमें बाज लोग टूट भी सकते हैं, बाज लोग टूट भी सकते हैं, लेकिन उसको फैसला करना होता है, उसको करना होता है। वो क्या करते हैं, वन और बाय वन और बाय द अदर, मतलब कुछ ना कुछ उसको करना होता है। तो ऐसी सूरत में उसको एहतियात के होते हुए इनफ बोर्डनेस से काम लेना होता है, और उसका दिल लरज रहा होता है कि कहीं टूट ना जाए मुरीद, लेकिन वो करने पे मजबूर भी होता है। क्यों, वजह क्या है, अगर ना करे तो उस तरह ही रह जाए, राह हैंड रह जाए, वो काम उससे ना हो सके, ठीक है ना। तो जिम्मेदारी की बातें होती हैं, लोग उसको गपशप की बातें समझते हैं ये गपशप की बातें नहीं होती, पूरी जिम्मेदारी लेनी पड़ती है, अल्लाह के सामने जवाबदेह होता है आदमी। जैसे मौलाना इलियास रहमतुल्लाह अलैह, एक दफा उनका कोई दोस्त था तो उनका ख्याल हुआ कि अब तो ये दोस्ती बड़ी पक्की हो गई है, अब तो मेरी हर बात को ये समझ सकता है, सुन सकता है। तो उनसे कहा जी दाढ़ी रख लो। अब इसके लिए वो मामला थोड़ा सा मुख्तलिफ था, वो इस हद तक नहीं नरम हुए थे, उसको जज्ब कसबी इतनी हासिल नहीं हुई थी। हाँ जी, नतीजतन अगले दिन से गायब हो गए। और मौलाना इलियास 3 दिन तक उनको नींद नहीं आई परेशानी में, और कहते थे अफसोस टंडे तवे पे आटा डाल दिया, आटा भी जाया हो गया, अफसोस टंडे तवे पे आटा डाल दिया, आटा भी जाया हो गया। तो तकलीफ तो होती है, लेकिन क्या करें, मतलब यह है कि इज्तिहादी तौर पे गलती तो हो सकती है, खता इज्तिहादी जिसको कहते हैं, मसलन अंडरस्टैंड करने में कि समझे कि भाई उसको जज्बा कसबी हासिल हो चुका है और वो हासिल न हुआ हो, तो थ्योरी में कोई फर्क तो नहीं है, थ्योरी तो परफेक्ट है, अमली तौर पे इज्तिहादी खता हो गया। ये डॉक्टरी में तो ये बहुत होता है, बस दफा पूरे जो 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 अलामात है वो सामने नहीं आते, तो उन अलामात को गेस करना होता है, तो डॉक्टर को डिसीजन करना होता है कि मैं इसका ये छुड़वा दूँ या अभी जारी रखूँ, डिसीजन लेना होता है। हाँ जी, तो डिसीजन लेने में गलती भी हो सकती है, मौत भी हो सकती है बीमार की, लेकिन उसको करना पड़ता है, क्या करे वो। यही वो मौके हैं जिसमें इज्तिहादी खता का अजर एक होता है, यही मौके होते हैं कि इज्तिहादी खता का अजर एक होता है, वरना अगर ठीक इज्तिहाद है तो दो और बाज़ रात के नज़दीक 10 अजर मिलता है, ठीक है ना। तो इसका ये मैं इसलिए अर्ज कर रहा हूँ कि ये तलवीन जो है बहुत इम्पॉर्टेंट है, इट इज़ इम्पॉर्टेंट बट इट इज़ नॉट रिक्वायर्ड फॉर ऑल द टाइम। आप हमेशा के लिए हीरे को तोड़ेंगे पोड़ेंगे नहीं, पलटेंगे अल्टे पलट पलट नहीं करेंगे, लेकिन बगैर इसके आप इससे फाइनल रिजल्ट हासिल भी नहीं कर सकते। तो तलवीन हमेशा के लिए नहीं होती, तलवीन हमेशा के लिए नहीं होती, लेकिन होती जरूर है। तो मैं अर्ज कर रहा था कि मैं अपने शेख मौलाना अशरफ साहब रहमतुल्लाह अलैह को अपने अहवाल बताता रहता था, फरमा ये तलवीन है, अहवाल बदलते रहेंगे, इंशाल्लाह किसी अच्छी हालत पर करार आ जाएगा, वो तमकीन होगा। अच्छी हालत पर करार आने का कैसा है, वो ये होता है कि जो मतलूबा हालत है उस पर आप स्टेबल हो जाएंगे। हाँ बस, वो आपका रंग होगा, जिस पर आप स्टेबल हो गए वो आपका रंग होगा। बस हम बाज़ बुजुर्ग जलाली होते हैं, बाज़ जमाली होते हैं, बाज़ बहुत सूझबूझ रखते हैं और बाज़ बड़े बोल्ड होते हैं, बाज़ लोग थ्योरेटिकल डिस्कशंस में बहुत इन्वॉल्व होते हैं, बाज़ लोग फौरन फैसला करने में बहुत आगे होते हैं। मतलब ये सारे किस्में हैं लोगों में, हैं ये किस्में, तो इस तरह मशाइख में भी किस्में हैं, लेकिन ये उनकी मतलब ये उसकी वजह से नहीं है बल्कि उनकी अपने रंग की वजह से, ये तलवीन होते 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 एक ख़ास हालत पर रह गए और अब इसमें मज़ीद मॉडिफिकेशन को जब बिल्लत के अंदर मुदाखिलत समझा गया। बात समझ में आ रही है, क्योंकि जबिल्लत कोई चेंज नहीं कर सकता। मैं पठान की पंजाबी की तरह तरबियत करना चाहूं तो कभी भी पठान पंजाबी नहीं बन सकता, मेरी सारी कोशिश रहेगा चली जाएगी। मुझे उसको पंजाबी बनाना ही नहीं है, क्यों बनाऊं, अल्लाह ने उसको पठान पैदा किया हुआ है, उसी में उससे काम लो, उसी में उससे काम लो। हाँ जी, तो ये जबिल्लत की बात होती है। मसलन बर्तन है, तो बर्तन का जो रंग है मसाल के तौर पर काला है, और बर्तन के ऊपर जो मेल है उसका रंग भी काला है। अब आप मेल दूर करना चाहते हैं, अब मेल दूर हो रहा है आपको पता चल रहा है, क्योंकि कालक जब हट रही होती है तो पता चलता है कि कभी ब्राउन हो जाता है, कभी क्या हो जाता है, कभी क्या, वो अंदाजा चलता है। एक लिमिट आ जाता है कि भाई इससे मजीद वो आगे जे नहीं, वो जो बर्तन की जो काले के वो सामने आ गई, उसके बाद क्या आप चलाएंगे काम, इसके बाद आपको आप चलाएंगे तो आप बर्तन को नुकसान पहुंचाएगी, आपका बर्तन कमजोर हो जाएगा, उसको नहीं चेंज करना। तो वहां पर आप कहते हैं बस ठीक है, जिसका रंग असल रंग निकल आया बस ठीक है जी, अब उसको मैं मजीद नहीं छेड़ना चाहता। तो इस तरीके से तलवीन से जब तमकीन में हम आते हैं तो जो इसका डिजायर्ड फॉर्म होता है यानी जो उसका असल हालत है वो जब आ जाता है उसको मजीद चेंज नहीं किया जाता, उसको मजीद चेंज नहीं किया जाता, उसको उसी पर ही रहने दिया, ये तमकीन की हालत होती है। तमकीन निकला है मकान से, एक खास चीज एस्टेब्लिश हो जाना, इसको तमकीन कहते हैं। हाँ जी, एस्टेब्लिश को क्याम होता है ना, यानी वो स्टेबल होता है, उसको चेंज मतलब नहीं होती। अच्छा, अहवाल का बदलना तलवीन के लिए, चूंकि मुरीद की जब तरबियत तो इस पर अजीब अजीब इंकशाफात होते हैं जिससे उसके अहवाल तब्दील होते रहते हैं, चूंकि नापुख्तगी की अलामत होती है इसलिए सालिक उससे पनाह मांगता है और तमकीन की तलाश में रहता है, लेकिन तमकीन के लिए तलवीन लाजमी है, जैसे कि मंजिल के लिए रास्ते का कतअ करना। चूंकि दौरान तलवीन मुख्तलिफ अहवाल का गलबा होता है जिसमें सालिक माजूर होते इसलिए माखूज नहीं होते, लेकिन इस हाल में वो काबिल तकलीद भी नहीं होते, بلکہ ابھی راہ میں ہوتے ہیں، اس لیے مشائخ بھی ان کے لیے تمکین کے انتظار میں رہتے ہیں۔ وہ ڈاکٹر تنویر صاحب، یہ حضرت تنویر رحمۃ اللہ کے خلیفہ، مسیح اللہ خان صاحب کے خلیفہ ہیں، وہ آئے تشریف لائے تھے تو فرمایا کہ میں اپنے شیخ کو احوال بتاتا، فرمایا عروج عروج عروج، بس ہر دفعہ کہتے یہ تو عروج ہے۔ وہ اس کے لیے نزول کے انتظار میں تھے کہ یہ واپس آئے گا، نزول زمین پہ آئے گا تو پھر میں اسے بات کروں گا، ابھی تو ہوا میں اڑ رہا ہے، ہوا میں میں سے کیا کام لے سکتا ہوں۔ ہاں جی، میں جب کہتے جو بھی پتہ کہتے عروج عروج ہے عروج ہے، کوئی لیفٹ ہی نہیں کرتے تھے۔ اب میں اپنے بہت اچھا خیال اپنے ذہن میں لا کے کہتا ہوں اور شیخ کو کہتا ہوں کہ وہ شیخ بڑے خوش ہو جائیں گے، مجھے یہ سا نظر آئے، یہ ہو گیا وہ ہو گیا، اور شیخ آرام سے کہ کوئی بات نہیں عروج، وہ اس کا دل کٹ جاتا ہے۔ یعنی عروج کا لفظ کہہ کر ایسا نظر انداز کر لے جیسے کچھ ہوا ہی نہیں ہے، ایک فضول قسم کی حرکت ہوئی، ایسا مطلب ایسا محسوس ہوتا ہے، تو آدمی کہتا ہے یہ کیا ہے، اب میں کہاں اور سے لاؤں اچھا حال۔ ہاں جی، تو وہ شیخ اس کے انتظار میں ہوتے ہیں کہ جب یہ اپنی اصلی فارم میں آئیں گے، جب یہ کس پیر زمین پہ ٹک جائیں گے، لینڈنگ پراپرلی ہو جائے گی، پھر کہیں گے کہ ماشاءاللہ مسافر بچ گیا، مسافر بچ گیا ہے۔ جب تک ہوا میں ہمیں کیا پتا کس طرف جاتا ہے، ہاں جی کس طرف جاتا ہے، کٹی ہوئی پتنگ ہے نا، پتہ نہیں جھاڑی میں گرتا ہے، دریا میں گرتا ہے، کیا مطلب اس کے ساتھ ہو رہا ہے، ہمیں کیا پتا۔ تو عروج کی یہ چیز ہوتی ہے، ہاں جی، تو اس کو ریکوائرڈ چیز نہیں سمجھنا ہوتا، تلوین ہوتا ہے۔ جبکہ جب آپ اصلی حالت میں آ جائے، تمکین حاصل ہو جائے، پھر شیخ خوش ہوتا ہے، وہ کہتے جس فارم میں بھی ہو، وہ تو تشکیل ہوتی ہے۔ تمکین، تربیت کے بعد حسب استعداد کسی حالت محمودہ پر کسی سالک کو جو استمرار نصیب ہو جاتا ہے، یعنی اب چینج نہیں ہو رہا، نو چینجنگ، چینج نہیں ہو رہا، اچھا اسی کو تمکین کہتے ہیں۔ اس وقت تمام اشیاء کے حقوق خوب ادا ہوتے ہیں، کیونکہ ہوش میں ہوتا ہے اور صلاحیتوں کے مطابق صحیح صحیح فیصلے کر رہے ہوتے ہیں، سارے حقوق ٹھیک ٹھیک ادا ہو رہے ہوتے ہیں، اس پہ تلوین کا اثر نہیں ہوتا۔ تلوین کا اثر تو یہ ہوتا ہے کہ ابھی آپ نے یہ سوچا، ایک گھنٹہ کے بعد آپ کی صورتحال بدل گئی، جس چیز کو آپ پسند کر رہے ہیں اس کو ناپسند کر رہے ہیں، تو کیا کریں گے آپ، ظاہر ہے مطلب اس کا تو کوئی اعتبار ہی نہیں نا، پتہ نہیں کس وقت کیا کرے۔ ایک صاحب تھے جرمنی میں، ہماری ساتھی تھے، پڑھ رہے تھے، اسٹوڈنٹ تھے، میں نے کہا بھائی آپ کا پیپر کا کیا ہوا، کہتے الحمدللہ فیل ہو گیا۔ میں سمجھا کہ اس کے اوپر حال تاری ہے، میں نے کہا بھائی صاحب اس وقت انا للہ وانا الیہ راجعون کہنا ہوتا ہے، یہ جو آپ کی حال ہے نا، اس کا تقاضا یہ ہے کہ آپ انا للہ وانا الیہ راجعون کہے۔ کہتے نہیں الحمدللہ میرا کام ہو گیا، الحمدللہ وہ بار بار کہہ رہا ہے۔ تو باقی ساتھیوں نے بھی ان سے کہا شیخ صحیح کہہ رہے نا، مہربانی کر کے آپ یہی کہہ دینا جو قرآن کا حکم ہے، آپ وہی کہہ دینا، انا للہ وانا الیہ راجعون کہہ دے۔ آج اب یہ حال ہوتا ہے، اس کے اوپر یہ حال تھا، ہاں جی، حالانکہ وہاں جتنے بیٹھے سب کو بات میری سمجھ آ رہی تھی، اس کو سمجھ نہیں آ رہی تھی۔ ہاں جی، تو بعض دفعہ ایسا ہوتا ہے کہ جس پہ جو حال تاری ہوتا ہے، اس کو صرف حال کا مطلب کیا ہے کہ اس کو صرف ایک چیز نظر آ رہی ہے، باقی چیز اس کو نظر ہی نہیں آ رہی، تو جو چیز ان کو نظر نہیں آ رہی اس کا حق کیا ادا کرے گا، اس کا تو ادا نہیں کر سکتا نا۔ تو کہتے ہیں اس وقت تمام اشیاء کے حقوق خوب ادا ہوتے ہیں، اسی کو توسط اور اعتدال بھی کہتے ہیں۔ صاحب تمکین حق شناس ہوتا ہے اور واصل ہوتا ہے، اس لیے قابل تقلیل اور مقتدا بننے کا اہل ہوتا ہے۔ مرشد حضرت صوفی محمد اقبال صاحب رحمۃ اللہ علیہ نے جو فرمایا تھا کہ شاہ صاحب آپ لوگوں کو دین کا کام کرتے ہوئے دیکھیں گے، आपका जी भी चाहेगा कि उनकी तरह काम करूं, नहीं ऐसा नहीं करना, अपने शर सदर पे अमल करना है, अपने शर सदर पे अमल करना है। फिर थोड़ी देर में हजरत कुछ मशवरे दे रहे थे कि ये काम ऐसा होना चाहिए, ज़्यादा मुझे हिदायत दे रहे थे ये काम ऐसा होना चाहिए, ऐसा होना चाहिए, यकदम फरमाया ये मेरी राय है, ज़रूरी नहीं कि आप इस पर अमल कर ले, अपने शर सदर पे अमल करें। कोई प्रैक्टिकली अपने ऊपर इम्प्लीमेंट कर दिया। जब हजरत वफात हुए तो हजरत ही के एक और खलीफा ने मुझे कहा कि आपको हजरत ने इजाज़त तो दे दी लेकिन आपने हजरत की सोबत नहीं उठाई, इस वजह से आप के ऊपर हजरत का रंग अभी नहीं आया। इस रंग को पैदा करने के लिए चूंकि हमारे हकीम मसूद रहमान साहब के ऊपर इनका बड़ा रंग है तो आपके पास करीब भी है तो आप उनके पास आया जाया करें, कुछ उनकी सोबत में बैठा करें ताकि आपको सूफी साहब का रंग नसीब हो जाए। ये बात बहुत ज़बरदस्त इखलास पर मबनी थी। जो मुझे कह रहे थे वो अपने हाल के मुताबिक सही कह रहे थे, अपनी राय के मुताबिक सही बात कर रहे थे, लेकिन शरह सदर वाली बात, उनकी शरह सदर ये था ना, मेरा शरह सदर तो ये नहीं था। और हजरत ने चूंकि मुझे पाबंद कर दिया था अपने शरह सदर का, तो क्या मैं उनके शरह सदर पर अमल कर सकता था? नहीं कर सकता। तो मैंने माजरत कर ली उनसे, मैंने कहा हजरत मुझे चूंकि हजरत ने हुक्म दिया है कि अपने शरह सदर पे चलो, किसी और के शरह सदर पे ना चलो, अपने बारे में, दूसरों के बारे में नहीं, ऐसा ना कि उनके मुरीद के बारे में मैं अपने शरह सदर नाफिज कर लूँ, उसका तो मुझे अख्तियार ही नहीं है, ठीक है ना, इसका तो मुझे अख्तियार ही नहीं है, अपने बारे में तो अख्तियार है ना। तो मैंने कहा फिर क्या करूँ, आपकी बात मान लूँ या अपने शरह सदर मान लूँ? हाँ जी, तो चुप हो गए, कुछ नहीं कहा। बाद में अल्लाह ताला ने सूफी साहब की बात इतनी 100% सही साबित कर दी, इतनी 100% सही साबित कर दी कि मैं आपको क्या बताऊं, बल्कि मुझे मालूम होगा शायद इसीलिए मुझे फरमाया गया हो कि ऐसे हालात आने होंगे और आपने अपने शरह सदर पे चलना है। समझ में आई ना बात? कलंदर हर चिगोयद दीद गोयद, मतलब अंदाज़ा हजरत को हो चुका होगा कि मुझे क्या हालात पेश आ सकते हैं, और उन्होंने मुझे ये इंस्ट्रक्शन पास कर दिया जिसका मुझे अल्हम्दुलिल्लाह बड़ा फ़ायदा हुआ उन हालात में। तो इस वजह से मैं अर्ज़ करता हूँ कि ऐसा शख्स काबिल तकलीद भी होता है, मुक्तदा भी बन सकता है। सलूक, एक एक रजीले की इस्लाह को सलूक कहते हैं, एक एक रजीले की इस्लाह को सलूक कहते हैं। और हज़रत मुजद्दद अफ़सानी रहमतुल्लाह के नज़दीक इसमें 10 मुकामात यानी तौबा, इनाबत, ज़ुहद, रियाजत, वरा, वरा तक्वा को कहते हैं। किनाअत, तवक्कुल, तस्लीम, सबर और रज़ा को तफसीली तौर पर तय करना होता है, इससे बाकी सारी चीज़ें एडजस्ट हो जाती हैं, एडजस्ट हो जाती है बाकी सारी चीज़ें। इंजीनियरिंग वाले इसको बहुत आसानी के साथ समझ सकते हैं मेरी बात को, कैसे? क्योंकि उनके पास एक मिसाल मौजूद है। आप पूरे बॉडी का जो वेट है उसको वेटिंग फंक्शन के जरिए से मुख्तलिफ नोड्स में तकसीम कर सकते हैं कि हर नोड के ऊपर कितना वेट रख दिया जाए, यानी कोई सुई हो जितना वो उस पर वजन डाले या फोर्स डाले कि उससे ओवरऑल रिजल्ट वही उतने ही वेट का आ जाए। समझ में आ गई ना बात? ये वेटिंग फंक्शन कहलाता है। तो ये 10 वेटिंग फंक्शन है, अगर 10 आपने तय किए तो पूरे का पूरा तय हो जाएगा, पूरे का पूरा सलूक तय हो जाएगा, क्योंकि इसमें बाकी चीजों का जो इंटरेक्शन है बाकी चीजों के साथ, तो इस इंटरेक्शन की वजह से वो मतलूबा रिजल्ट आ जाए। मसलन शुक्र इसमें नहीं है लेकिन कोई 2 पॉइंट 3 पॉइंट में ऐसे होंगे जब आसे हो तो शुक्र खुद बहुत पैदा हो जाएगा। समझ में आ गई ना बात? बस किनात किसी में हो तो उसमें शुक्र पैदा होगा या जिसमें किनात नहीं होगा اس کو شکر پیدا ہوگا. اب تو کینات پیدا ہونے سے شکر کے لیے راستہ بن گیا نا, اور تقوی بھی ہے, اللہ سے ڈرنا بھی ہے. اللہ پاک ناراض ہوتا ہے میں اگر شکر نہ کروں تو اللہ ناراض ہوتا ہے, اور کینات بھی ہے, میرا نفس ماننے کے لیے تیار بھی ہے کم چیزوں پر, اور زہد بھی ہے. بتاؤ شکر حاصل ہوگا یا نہیں ہوگا؟ اب اس میں شکر کا نہیں ہے, لیکن ان تین پوائنٹس کو لے لے تو ان تین پوائنٹس نے شکر کو جنریٹ کر دیا. اس طریقے سے اور بہت ساری باتیں آپ نوٹ کر سکتے ہیں. تو یہ دس پوائنٹس جو ہے, دس یہ پوری انالیس, پوری تیسز ہے آپ کہہ سکتے ہیں. ہاں جی, پوری تیسز ہے کہ ان دس سے کے ذریعے سے آپ کو باقی تمام کے تمام, میں نے پڑھا ہے انٹرنیٹ پر اس چیز کو, میں نے پڑھا ہے بعض بزرگوں کے یہاں نزدیک 30 ہے, بعض کے یہاں 23 ہے, بعض کے یہاں 25 ہے, لیکن میں نے جب باقیوں پہ غور کیا تو ان چیزوں 10 سے حاصل ہو سکتی تھی. تو میں نے کہا مجاہد صاحب رحمۃ اللہ علیہ کی بات کافی وزنی ہے. علامہ سید علی ہمدانی کے نزدیک بٹوین 20 اینڈ 30 ہے, کچھ 23 ہے یا 25 ہے جو بھی ہے. تو ٹھیک ہے, حضرت نے ذرا اور اس کو اور مزید کھول لیا, لیکن بہرحال اگر ان 10 پر آپ ٹھہر جائیں تو اس میں باقی ساری کی ساری آ جائیں گی. جذب, دل میں کسی وجہ سے اللہ تعالیٰ کی محبت کا جذبہ پیدا ہونا اور دنیا کی محبت دب جانا گو عارضی ہو جذب کہلاتا ہے. میں آپ کو اس کی ایک مثال دوں, زبردست مثال آ گئی دل میں الحمدللہ. حضرت تانوی رحمۃ اللہ علیہ نے لکھا ہے چندہ والوں کے لیے کہ چندہ جو کرتے ہیں, فرماتے ہیں جو چندہ کرنے والا ہے پہلے سے کہہ دے میں چندہ پہ بیان کروں گا. پہلی بات, کوئی اور عنوان سے بیان شروع کر کے چندہ پہ نہ لے جائے, یہ حضرت نے عرض کا ادب بنا ہے. پھر چندہ کے لیے بیان جب ہو جائے تو وہ خود پیسے وصول نہ کرے, چندہ وصول نہ کرے, کسی اور کو وکیل بنا دے اور کہہ دے کہ کل, اس دن نہیں, کل جس نے چندہ دینا ہو تو اس کو دے دے, میں ان سے وصول کر لوں گا. اب اس کے اندر کتنی زبردست چیزیں, یعنی آپ اندازہ کر, اس کی انالیسس کر لو, اللہ تعالیٰ نے حضرت سے کیا کیا کام لیا. یعنی یہ ماشاء اللہ اتنی اہم بات ہے, کیونکہ اس صدی کا مجدد ہے نا. کیوں, وجہ کیا ہے؟ چندے کے بیان سے جذب پیدا ہوتا ہے وقتی, بعض لوگ کے بیان میں جادو کا اثر ہوتا ہے. حدیث شریف میں آتا ہے کہ بیان جادو کی طرح ہے, بعض لوگ کے بیان میں جادو کا اثر ہوتا ہے, لوگ دینے کو تیار ہو جاتے ہیں, لیکن وقتی جذبہ ہوتا ہے, اصل نہیں ہوتا. اور آپ نے اصل کو دیکھنا ہے, آپ نے وقتی جذبہ کو نہیں دیکھنا, ورنہ ظلم ہو جائے گا. عورتیں اپنی زیور لٹا دیتی ہیں اور پتہ نہیں کیا سے کیا ہو جاتا ہے. تو فرمایا کہ اس وقت نہ لو, خود نہ لو, اس وقت نہ لو, بعد میں وکیل بنا دو اور ان سے کہہ دو کہ یہ ان کو آپ دے دینا, کیونکہ اس وقت اگر وہ دیں گے تو واقعی سوچ سمجھ کر دے رہے ہوں گے, اپنی تمام حالت کو جان کر دے رہے ہوں گے, اپنے بچوں کے حقوق, اپنے گھر والوں کے حقوق کو سمجھ کر دے رہے ہوں گے. اور جذب کی حالت میں دیں گے تو وہ تو اس وقت تو سب کچھ دے دیں گے, بعد میں پشیمان ہو جائیں گے, تو پشیمان ہونے کی وجہ سے اجر بھی ضائع ہو جائے گا اور نقصان بھی ہو جائے گا. ہاں جی, تو حضرت نے تین باتیں اس کے لیے کر دی. تو جذب جو ہوتا ہے وہ وقتی بھی ہوتا ہے, فائنل رزلٹ نہیں دیتا. تو اس لحاظ سے اس پر فیصلے نہیں ہونے چاہیے. البتہ اس جذب کے ذریعے سے اگر آپ کچھ چیزیں اسٹیبلش کروا دیں اس وقت تو یہ اس کا فائدہ ہوگا. مثلا یہ 10 پوائنٹس جو 10 سلوک ہے وہ طے کرا دے, کیونکہ انسان اس وقت نرم پڑ چکا ہوتا ہے نا, وہ نرم پڑنے کی وجہ سے یہ چیزیں جلدی جلدی طے ہو جاتی ہیں. اب یہ مولڈ ہو گئے ہیں, اسٹیبلش ہو گئی ہیں, پھر بعد میں جذب ختم ہو جائے نا, یہ چیزیں تو حاصل ہو چکی ہوگی نا. ہاں جی, تو اس لحاظ سے فائدہ مستقل ہو جاتا ہے، اور یہی بنیادی چیز ہے۔ یہ اگر سلوک کی تکمیل کے لیے شوق پیدا کرنے کے لیے ابتدان توجہ ذکر اذکار مراقبات کے ذریعے پیدا کیا تو جذب مبتدی کہلاتا ہے، اور سلوک کی تکمیل کے بعد میں انجام اللہ خود اگر عنایت ہو جائے تو یہ جذب منتہی کہلاتا ہے، جذب وہبی بھی کہلاتا ہے، جذب منتہی کہلاتا ہے۔ ہاں جی، سالک مجذوب، سلوک کی تکمیل کے بعد جذب منتہی جس کو عطا ہو جائے اس کو سالک مجذوب کہتے ہیں، پہلے ایسے ہی ہوتے تھے۔ مجذوب سالک، جذب مبتدی کے بعد جو سلوک کی تکمیل کروا رہا ہے وہ مجذوب سالک کہلاتا ہے۔ اس سالک کو بھی جذب منتہی جب عطا ہو جائے تو مجذوب سالک مجذوب کہلاتا ہے۔ نقشبندی کاملین حضرات کی یہی ترتیب ہوتی ہے، ہاں جی، کہ پہلے ابتدائی جذب مبتدی، ابتدا والی جذب، پھر اس کے بعد سلوک، پھر اس کے بعد انتہا والا جذب۔ حضرت مجید صاحب نے فرمایا ان کی صورت ایک ہوتی ہے لیکن کی حقیقت میں زمین آسمان کا فرق ہوتا ہے، صورت ان کی ایک ہوتی ہے، جذب ہی نظر آتا ہے نا، لیکن ان کی حقیقت میں زمین آسمان کا فرق ہوتا ہے، کیونکہ جذب قصبی عارضی ہوتا ہے اور کسی کام کے لیے، خاص کام کے لیے ہے تو وہ تو جذب قصبی ہے، اور جذب وہ بھی اللہ کی طرف سے عطا کی گئی ہوتی ہے، مستقل ایک صورت بن جاتی ہے اور اللہ پاک پر ان سے اس کا کام لے لیتے ہیں۔ مجذوب متمکن، اگر مجذوب جذب مبتدی کے بعد سلوک کی تعمیل نہ کروائے تو ایسے مجذوب کو مجذوب متمکن کہتے ہیں، یعنی حالت جذب میں تمکین کی حالت کو پیدا کرنے والا، حالت جذب میں تمکین کی حالت کو پیدا کرنے والا، یعنی جو چیزیں، یعنی جذب کی پراپرٹی نہیں ہے، ویسے جذب میں تلوین ہوتا ہے، لیکن حضرت نے اس کے بارے میں بعض ہوشیار لوگ جذب میں تمکین کی حالت پیدا کر لیتے ہیں، یعنی گویا کہ ایک ہر ایک نہیں کر سکتا، کچھ خاص لوگ کر سکتے ہیں کام، یعنی یہ لوگ جو ہے نا اسپیشل لوگ ہوتے ہیں، ایسا نہیں کہ مطلب عام لوگ ہوتے ہیں، ہاں، تو یہ جذب کو گویا کہ حاصل کر کے اس میں ہوش کی حالت کو لے آتے ہیں اور پھر جذب کو یوز کرتے ہیں، تو یہ جذب مجذوب متمکن اس لیے کہتے ہیں، ہر ایک نہیں کر سکتے، ہاں جی، لیکن چونکہ ان کو ہوش حاصل ہوتا ہے لہٰذا یہ اس مجذوب کی طرح نہیں ہوتے جو معاف ہوتا ہے، یہ معاف نہیں ہوتے، کیونکہ ہوش کی حالت میں جب کوئی کام کر رہا ہو تو وہ تو معاف نہیں ہوتا، ہاں جی، اور بالخصوص دنیا کے لیے اگر اس کو استعمال کر رہے تو وہ تو باقاعدہ اس کو جان رہا ہوتا ہے۔ حضرت مولانا محمد عمر پالن پوری صاحب رحمۃ اللہ علیہ، ان کا ایک بیان میں نے سنا ہے، حضرت کے بیان بڑے زبردست ہوتے تھے، فرمایا دیکھو بھائی، کوئی دین کے کام میں اگر جتا ہوا ہو، لگا ہوا ہو، اس کو اپنی کوئی خبر نہ ہو، تو جو ان کے خادم لوگ ہیں مہربانی کر کے ان کا خیال لگا کرے، کیونکہ وہ اپنا تو خیال رکھیں گے نہیں، تو ان کو آپ ذرا باتھ روم میں گرم پانی لا کر، ان کے کپڑوں میں ناڑا ڈال کر، ان کو کہیں مہربانی کر کے پانی بھی گرم ہے اور کپڑے بھی ہے، ناڑا بھی ڈالا گیا ہے، وقت بھی تھوڑا سا ہے، آپ بھی تھوڑا سا مطلب نہا لیجیے گا، ہم آپ کا انتظار کر رہے ہیں، یعنی اس کے لیے راستے بناؤ تاکہ وہ اس کی خدمت ہو جائے، اور وہ ظاہر مطلب جو اس کی ضرورت ہے وہ پوری ہو جائے، وہ تو خود اپنا خیال نہیں کرے گا۔ تو یہ مجذوب کی علامت ہے، کیا خیال ہے، تبلیغ میں جذب ثابت ہو گیا نا، بقول حضرت مولانا پالن پوری صاحب رحمۃ اللہ، تبلیغ میں جذب ثابت ہو گیا نا، جذب ہے، جذب ہے، لیکن حضرت نے آگے جو بات کی وہ بہت اہم ہے، حضرت نے فرمایا لیکن اگر وہ کھانا صحیح وقت پہ کھاتا ہے، اپنی نیند وغیرہ کا خیال رکھتا ہے، رکھ رکھاؤ رکھتا ہے، تو یہ پوڑ پن ہے، پھر اس کے لیے ایسا کرنا ضروری نہیں ہے، ये फिर पौड़पन है, अगर वो कपड़ों का ख्याल नहीं करता तो उस वो अपने होश में क्यों नहीं रखता, रखना चाहिए उसको। तो गए कि वो माफ नहीं है, ठीक है ना। तो पता चले कि मजलूम मुतमक्किन भी होते हैं जमात में, मजलूम मुतमक्किन भी पाए जाते हैं। और मजलूम मुतमक्किन कैसे होते हैं, मसलन कोई जर्नल शर्नल गया तबलीग में वक्त लगाने के, तो जर्नली तो उनके दिमाग में होती है, वो तो नहीं जाती। अब वो पूरी जमात को अपने तर्ज पे चलाना चाहता है, हाँ जी, पूरी जमात को अपने तर्ज पे चलाना चाहते हैं। उसने वो जज्ब जो हासिल किया जिसकी वजह से वो घर से बाहर होता है, 4 महीने लगाता है, फिर चेले लगाता है, फिर ये करता है, वो जज्ब उसने हासिल कर लिया, परवाह नहीं करता किसी का, ये मजलूम तो बन गया। लेकिन वही होशियारी उसके साथ है, वो ड्राइविंग फोर्स उसके साथ है, सारे लोगों को कंट्रोल कर रहा है उसके ज़रिए से, किसी को एक टेक्निक से मारता है, किसी को दूसरे टेक्निक से मारता है, किसी को आगे करता है, किसी को पीछे करता है, ये मजलूम मुतमक्किन है। समझ में आ गई बात, इन्होंने जुमात को ख़राब किया है, इन्होंने जुमात को ख़राब किया है। मैं बड़े शर सदर से बात करता हूँ, जुमात इनकी वजह से ख़राब हुआ है, इनको मजलूबों से निजात दिलाना जुमात की बहुत बड़ी खिदमत है। ऐसे मजलूबों से जुमात को निजात दिलाना ये बहुत बड़ी खिदमत है। कोई सेक्रेटरी रिटायर हो गया, वो सेक्रेटरी होते हैं मिजाज का, वो तबलीगी नहीं बन सकता, वो सेक्रेटरी होता है। और वो जब जुमात में आ जाते हैं तो जुमात को अपने तरीके से अपने इस्टेब्लिशमेंट समझ के वो सारे निज़ाम उसी तरीके से चलाते हैं। ये मजलूम मुतमक्किन होते हैं, इनमें जज्ब पाया गया है, लेकिन अपने जज्ब को उन्होंने अपने मिजाज के लिए इस्तेमाल कर लिया। तो इस किस्म के मसाइल तो होंगे, क्यों, सेक्रेटरी के मिजाज कैसे होते हैं, हाँ जी, ये मिजाज, ये मसाइल है, इनकी वजह से मसाइल हुए। ये होते गैर आलिम है और आलिमों को कुछ नहीं समझते। अब इनका जुमात के ऊपर असर होता है, वही चीज बाकी लोगों में भी आ जाती, फिर वो उलमा को कुछ नहीं समझते, मशाय को कुछ नहीं समझते, जाहिर है उनका दिमाग ऊपर होता है, वो नीचे लैंड ही नहीं करता। तो इस वजह से न मशाय को कुछ समझते हैं, न उलमा को कुछ समझते हैं, न मुखलिसीन तबलीग वालों को कुछ समझते हैं। जो मुखलिसीन लोग होते हैं उनको भी कुछ नहीं समझ, उनको यूज़ करते हैं, उनको यूज़ करते हैं, और जो मुखलिसीन होते हैं बेचारे इस्तेमाल हो रहे होते हैं, वो खलास में इस्तेमाल हो रहे होते हैं, उनको उनको क्या पता कि मेरा हमारे साथ क्या हो रहा है। ये मैंने खुद अपने आंखों से ये चीज़ें देखी हैं, ये मैं कोई गपशप की बातें नहीं कर रहा हूँ, अपने आंखों से ये चीज़ें मैंने देखी होते हुए। तो ये मसाइल पैदा हुए। अब हज़रत मुजद्दद साहब की ये जो आर्टिकल है ना, मकतूब शरीफ दोस्तास, ये इतना अहम आर्टिकल है कि इसको मैं आपको बताऊं कि इस दौर का इनकलाबी आर्टिकल मैं समझता हूं कि सारी चीज़ों को खोला हुआ है। यानी देखो ना, हज़रत के अल्फाज देखो, कुछ होशियार लोग, होशियार का लफ्ज में है, वो अपने जज्ब को मतलब अपने काबू कर लेते हैं, तो वो फिर ये होता है कि फिर वो मजलूम मुतमक्किन बन जाते हैं। तो वो होशियार लोग मुआशरे के काफ़ी करता दरता लोग होते हैं, ये आम लोग नहीं होते, काफ़ी उनको यानी उसे लेके ड्राइविंग फोर्स होती है उनमें। जनरल अकबर साहब जो है ना, अकबर इकबाल अकबर साहब, उसने मुझे बात बताई, उसने कहा कि जिस वक्त वो आया हमारे साथ, अल्हम्दुलिल्लाह दाढ़ी उसकी बढ़ गई और नमाजों में रेगुलरिटी हो गई, मस्जिद का एहतमाम शुरू हो गया जुमातों का, तो जो जुमात के जो जनरल्स हैं उनको फिक्र हो गई कि भई तो अब हमारा होना चाहिए, किसी और का क्यों, उनकी तश्कील हो गई उनके पीछे, 4-5 जनरल चले गए उनके घर, हाँ जी उनके घर चले गए। उनने बड़ी लंबी छोड़ी बात उनके सामने रख दी बड़े मुदलल अंदाज में, जनरल इकबाल साहब बड़े सॉफ्ट आदमी हैं, है वैसे बहुत अहम उहदों पे रहे हैं, यानी डिसीशन पावर और तमाम चीज़ें उनकी है, लेकिन जब मिजाजन बड़े सॉफ्ट हैं। उन्हें सबकी बातें सुनी, आखिर में सिर्फ एक बात की, माशाल्लाह आप बहुत अच्छा काम कर रहे हैं, अल्लाह ताला आप हजरात के कामों को कबूल कर ले, एक बस में आप बैठ गए, इंशाल्लाह ये बस पहुंच जाएगा अपनी मंजिल पे, एक बस में मैं भी बैठ गया हूँ, उम्मीद है इंशाल्लाह मैं भी अपने मंजिल को पहुंच जाऊंगा, अपने अपने बस से उतरना नहीं चाहिए। मैं कहता हूं कितना निपतला फिक्रा है कि न किसी की मुखालिफत है और न किसी से। जनरल जनरल होता है ना, वो जिस काम को भी करता है तो फिर तो जाहिर उसके हिसाब से चलता है। तो ये मैं इसलिए अर्ज करता हूँ कि ये जो निज़ाम है मजलूम तबकिन का, ये आजकल बहुत फैला हुआ है, हर किस्म की जगह पे फैला हुआ है दीनी कामों में। हाँ जी, अगर मजलूम जज्ब मुब्तदी के बाद सलूक की तकमील न करवाए तो ऐसे मजलूम को मजलूम तमकिन कहते हैं, यानी हालत जज्ब में तमकीन की हालत पैदा करने वाला। ऐसा शख्स कामिल नहीं होता, क्योंकि ये मुकाम कल्ब में होता है जिसमें नफ्स और रूह आपस में गुत्थम गुत्था होते हैं। ये मेरी स्टेटमेंट नहीं है, ये वही मकतूब शरीफ की स्टेटमेंट है। अच्छा, बागी नफ्स जज्ब के मुफीद असरात को बराबर नहीं होने देता, लेकिन जज्ब की वजह से इसके बाज अलामात इस पर कामिल का गुमान करवा सकता है, लोग उसको कामिल समझ सकते हैं। ऐसा शख्स जब तक सलूक के तमाम मंजाजिल तो ये नहीं करेगा, न खुद मंजिल पर पहुंचा होता है न दूसरे को पहुंचा सकते हैं। हजरत मुजद्दद साहब ने मकतूब नंबर 287 में इस पर तफसीली कलाम फरमाया है। हाँ जी, अच्छा अब आते हैं जज्बे मुतमक्किन से ऐसी चीज की तरफ जो हम सब के लिए जरूरी है, वो है फना। फना का लफ्ज आप लोगों ने बहुत सुना होगा, फना बका ये सारी चीजें। इस छोटे से टॉपिक को लिखने के लिए मुझे बहुत कुछ काम करना पड़ा था, मुझे याद है कि कितना एफर्ट इस पर मैंने किया है सिर्फ इसी छोटे से ऐसे पे, क्योंकि इसको लिखने में बहुत ही एहतियात की जरूरत थी और फिर अल्लाह की तरफ से मदद हुई। मैं तो टमक टूम मार रहा था ना, मतलब ये ठीक है और ये ठीक है और ये ठीक है ये ठीक है, तो फिर अल्लाह की तरफ से ऐसी मदद हुई कि जैसे लिखवाया गया, ये लिखो ये लिखो ये लिखो ये लिखो ये लिखो, वो फिर जिस वक्त लिखा तो उससे ये चीज़ बन गई है। ठीक है ना, यानी ये अल्लाह की तरफ से मेहरबानी हुई। फना, अल्लाह ताला फरमाते हैं वमा खलकतुल जिन्न वल इंस इल्ला लियाबुदून, और मैंने जो इंसान को बनाया तो सिर्फ अपनी बंदे के लिए। इल्ला लियाबुदून की तफसीर हज़रत अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु अन्हु ऐ लियारिफून से करते हैं, बस अल्लाह ताला की बात तो मारिफत के लिए जो रुकावटें हैं इनको दूर किए बगैर ये हासिल नहीं हो सकते। इन तमाम रुकावटों का ख़त्म होना तब मुमकिन है जब इंसान अपना सब कुछ महसूस गैर महसूस अल्लाह ताला पर कुर्बान करे। हाँ जी, अपना महसूस, क्योंकि जब तक कि कुर्बान नहीं हो चुके उनके असर मौजूद होगा, उस असर के होते वो रुकावट होगी, उस रुकावट को आप दूर नहीं कर सकें, इस वजह से आप अपने मकसद पर पहुंच नहीं सकते। समझ में आई ना बात, महसूस गैर महसूस अल्लाह ताला पर कुर्बान करे, यानी उसका नफ्स अकल और कल्ब कोई ऐसा काम जज्बा और सोच तहरीक ना कर सके जो अल्लाह ताला के किसी हुक्म के मुकाबले में आ सके। ठीक है, और ये तब मुमकिन है कि इंसान को सिर्फ वही याद हो, यानी अल्लाह याद हो और कुछ भी याद न रहे। हाँ जी, मतलब यह है कि बस उसको सिर्फ एक ही बात का पता हो, बाकी चीज़ें यानी जिसको कहते हैं ना उसका इफेक्ट ख़त्म ख़त्म होते 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 बिल्कुल ख़त्म हो जाए, जैसे खिला में इंसान पहुंच जाता है। हाँ जी, मतलब ये वाली बात हो जाती है। और ये तब अच्छा, इस हालत को फना कहते हैं, इसका मुकम्मल तायुन महाल है, क्योंकि इसका इदराक फना की खिलाफ फना के खिलाफ है। जो समझ गया कि मैं फना हो चुका हूँ तो फना नहीं है, क्योंकि उसको इदराक है। हाँ जी, اس کا مکمل تعین، کیونکہ اس کے ادراک فنا کے خلاف ہے اور بغیر ادراک کے کچھ معلوم نہیں ہو سکتا، اس لیے مقام حیرت اور ماہویت محض ہے. یا دوسرے لفظوں میں اس کا تعین آپ خود نہیں کر سکتے، کوئی اور کرے گا. میرے خیال میں اس کی صحیح آسان ڈیفینیشن یہی ہے کہ اس کا صحیح تعین آپ خود نہیں کر سکیں گے، کوئی اور کرے گا، اور وہی کرے گا جس پر آپ ڈیپینڈ کر رہے ہوں گے اس مسئلے میں. ہاں جی، جو ابتدائی جذب ہے اس میں دل کی قدر اصلاح ہو چکی ہوتی ہے. اس میں انسان اپنے دل کے جذب کے زور سے سلوک کے بغیر بھی اپنے کچھ خواہشات کو دبانے کے قابل ہو جاتی ہے. مجھے جیسے وہ ڈکٹیٹ کیا گیا تھا نا، اس میں ان میں یہ حصہ بھی ہے. ہاں جی، اس قدر اس کو فنا حاصل ہو جاتی ہے. اور یہ مجھے سمجھ میں نہیں آ سکتا تھا، یہ بات، یہ جو بات ہے جو میں ابھی کر رہا ہوں، میرے معلومات کے مطابق مجھے شاید سمجھ نہیں آ سکتا تھا. جس گاڈ گفٹڈ ہے، جو ابتدائی جذب ہے اس میں دل کی قدر اصلاح ہو چکی ہوتی ہے. اس میں انسان اپنے دل کے جذب کے زور پر سلوک کے بغیر بھی کچھ اپنی خواہشات کو دبانے کے قابل ہو جاتا ہے. اس قدر اس کو فنا حاصل ہو جاتی ہے، یعنی قلبی طور پر. لیکن یہ جو اس کا نفس سے اپنے مقام پر ابھی نہیں آیا ہوتا، تو اوت کا خطرہ ہوتا ہے، واپسی کا اندیشہ ہوتا ہے. وہ جیسے وہ جذب ختم ہو جائے گا تو نفس فعال ہو جائے گا. حضرت نے مثال دی، جیسے سانپ ہے سردی میں بالکل بے جان ہو جاتا ہے، آدمی سمجھتے ہیں مر گیا ہے. وہ کہتے ہیں مجھے ذرا گرم جگہ پہ پہنچاؤ، پھر دیکھتا ہوں کہ مر گیا ہوں یا زندہ ہوں. تو انوائرمنٹل کنڈیشن ہوتے ہیں. تو جذب نے جس کو گھیرا ہوتا ہے تو نفس قابو ہوتا ہے. لہذا آدمی سمجھتے ہیں بس نفس میرا مر گیا. میں آپ کو اس کی مثال دیتا ہوں، جب کوئی نئے آ جاتے سلسلے میں تو ابتدا میں یہ چیز حاصل ہوتی ہے. جب یہ چیز حاصل ہوتی ہے آدمی کہتا ہے بس میں کامل ہو گیا، ساری چیزیں شریعت کے مطابق ہو رہی ہے، نماز کے لیے بھی وقت پہ اٹھنا، اور مطلب یہ ہے کہ وہ سود سے بھی نفرت ہو، رشوت سے بھی نفرت ہو، فلاں بھی ٹھیک، فلاں بھی ٹھیک، فلاں بھی ٹھیک. آدمی کہتے ہیں واہ جی واہ، کیا زبردست، کیا زبردست. لیکن یہ ابھی ہوش میں نہیں ہے، ابھی تو ٹیسٹ ہی نہیں ہوا، ابھی تو ٹیسٹ ہی نہیں ہوا. یہ تو اس وقت فرشتہ ہے، اس کے ساتھ نفس نہیں ہے. جب اس کے اوپر دوبارہ نفس چھوڑ دیا جائے گا نا، تو پھر دیکھیں گے کہ کتنے پانی میں. تو حضرت تانوی رحمۃ اللہ نے اس کو نام دیا صبح کاذب. یہ صبح کاذب ہے، روشنی آ گئی ہے لیکن صبح کاذب کی ہے، ابھی صبح صادق کی روشنی نہیں ہے. ہاں جی، پھر کیا ہوتا ہے، پھر جب صبح صادق شروع ہو جاتی ہے، پھر پتہ چلتا ہے نفس فل سوئنگ پہ آ جاتا ہے، اس کو نہیں ہونے دیتا. لیکن اس کے اندر جذبہ پیدا ہو چکا ہوتا ہے کہ اس کی ریزسٹنس کر کے اللہ کا حکم مانا جائے. اور یہی مطلوب ہے، یہ اللہ تعالیٰ کو مطلوب ہے. تو اس حالت پہ واپس آنا ہوتا ہے. لیکن اگر آپ صرف جذب کی وجہ سے ہوئے ہیں، نفس کی اصلاح کی وجہ سے نہیں ہوئے، تو یہ جو عود ہوتا ہے وہ خطرناک ہوتا ہے، کیونکہ آپ دوبارہ وہی کام کرنے لگیں گے جو آپ پہلے کر رہے تھے. اس وقت خطرہ جس کا بڑا اس لیے زیادہ ہو جاتا ہے کہ ایسا آدمی مٹکور ہو جاتا ہے، پشتو والا مٹکور، چکنا گڑا. اس کو کنٹرول کرنا پھر مشکل ہو جاتا ہے، اس کو طریقے بچنے کے آ جاتے ہیں. وہ تبلیغی جماعت کا جو مٹکور ہوتا ہے نا، تو اس کو جو بڑے پرانے لوگ ملتے ہیں کہتے ہیں جی اب وقت لگائیے، دعا کرے دعا کرے جی دعا کرے، واقعی بہت دعا کرے. ان کو طریقے آ چکے ہوتے ہیں اپنے آپ کو چڑھانے کے. تو جو پرانے لوگ ہوتے بڑے زچ ہوتے رہتے ہیں، کچھ بھی نہیں کر سکتے اس کے ساتھ، کیوں مچھلی کی طرح ان کے ہاتھوں سے نکل رہا ہوتا ہے. اگر ایک طریقہ فیل ہو دوسرا طریقہ ہوتا ہے، وہ تو وہاں سے بھی نکل جاتا ہے، ان کو پتہ ہوتا ہے ان کے ساتھ میں نے کیا کرنا ہے. آج تو اس میں عود کا خطرہ ہوتا ہے. تو جو یہ جو ابتدائی جوش و جذبہ ہوتا ہے، اس کے مان پڑتے ہی چونکہ ابھی نفس و روح آپس میں ملے ہوئے ہوتے ہیں، اس لیے وہ ارادہ جو اس کو حاصل ہوئے اپنے نفس کے ارادے کے مقابلے میں وہ ختم ہو جاتا ہے. سلوک کے ذریعے جو فنا حاصل ہو، تو چونکہ اس کا نفس روح سے علیحدہ ہو جاتا ہے، تو ایک ایسے ارادے کی فنا حاصل ہو جس میں پھر نفس واپس اس جگہ آ ہی نہیں سکتا، یہ فنا کامل ہوتی ہے. یہ فنا کامل ہوتی ہے. یعنی فنا نفس مختصر لفظوں میں ایک فنا ہوتی ہے جو ابتدائی جذب سے شروع میں حاصل ہوتی ہے, جس میں نفس کی اصلاح بھی نہیں ہو چکی ہوتی ہے, وہ ناقص اور عارضی ہوتی ہے, اس پر بقا کا اطلاق نہیں ہو سکتا. لیکن نفس کی اصلاح کے بعد نفس جب اپنی جگہ پر آتا ہے تو اس کی وجہ سے پھر انسان اس کو دبانے کے لیے اپنے دل کے ارادے کی ضرورت محسوس نہیں کرتا, اس وقت کامل فنا سلجھ جاتی ہے, اس لیے پھر عود کا خطرہ باقی نہیں رہتا, واپس نہیں آتا اس پہ. ہاں جی, یلڈنگ ہو جاتی ہے, یلڈنگ ہو جاتی ہے. اب اسپرنگ ہے نا, اسپرنگ, آپ نے اسپرنگ کھینچ لیا, اب جب تک آپ نے اس کے اوپر زور لگائے ہوئے تو کیا چلے گا, جب وہ زور ختم ہو جائے گا تو پھر کیا ہوگا, واپس اس جگہ پر, ٹھیک ہے نا. لیکن جب آپ اس کو اس درجے کھینچے کہ اس میں یلڈنگ ہو جائے, مطلب اس کے جو کوائلز ہیں وہ کھل جائیں, پھر آپ چوڑ بھی دے تو کیا ہوگا, وہ اپنی جگہ پہ رہے گا, ٹھیک ہے نا. تو یہ یلڈنگ جو ہے نا, یہ سلوک ہے, یہ سلوک ہے بقا. اس حالت سے گزرنے کے بعد جب اللہ تعالیٰ اس کو واپس احساس لوٹا دے اور فنا کا اثر اتنا باقی رہے کہ اس کا ہر عمل فنا کے خط کشیدہ حصے سے مستفاد ہو, تو یہ حالت بقا کہلاتی ہے. گوئے کہ یوں سمجھ لیجئے کہ احساس ہو گیا, بلکہ احساس زیادہ ہو گیا, بلکہ احساس زیادہ ہو گیا. کیوں؟ فطرت پہ انسان آ جاتا ہے, اپنی فطرت پہ انسان آ جاتا ہے, تو اس فطرت کی وجہ سے ان کو جو پسند ہوتی ہے اس کا احساس ہے, لیکن کنٹرول بھی ہے, کنٹرول بھی ہے. تو اس کنٹرول کی بنیاد پر کرتا نہیں, چاہتا ہے, چاہتا ہے لیکن کرتا نہیں. اس چاہنے کے باوجود نہ کرنا, یہ چونکہ اللہ کے لیے ہوتا ہے, اس وجہ سے اس کو اجر ملتا ہے. اگر وہ جذب کی حالت میں چاہتا ہی نہ, تو اللہ کے کون سے حکم پر عمل کر رہا ہے؟ اگر وہ نہیں کر رہا تو ایسے جیسے اندھا ہو کوئی, تو اندھا اگر کہتا ہے میں بد نظیر نہیں کرتا, اس کو کتنا اجر ملے گا؟ صحیح ہے. تو اجر کا تعلق اس کے ساتھ ہے کہ اس کا احساس واپس آئے. اب لوگ کہتے ہیں ہائے میں تو خراب ہو گیا, پہلے ایسا تھا, پہلے ایسا تھا, اب بالکل, اب تو یہ ہوتا ہے, اب تو یہ ہوتا ہے. جب میں جرمنی گیا نا, جرمنی, عجیب بات میں آپ کو بتاؤں, دس از ویری ویری پریشیس اسٹیٹمنٹ. جرمنی میں گیا تو وہاں تو آپ پتہ ہے مادر پیدر آزادی ہے, کوئی مسئلہ اس طرح نہیں ہوتا. اب وہاں پاکستانی جو پہلے سے سیٹل تھے, ان سے میں کہتا ہوں یہاں تو بڑی مصیبت ہے, اپنے آپ کو بچانا ہے, کیا مسئلہ ہے یہ؟ اب ذرا آپ بس میں بیٹھے ہوئے سیٹ پر آپ کے ساتھ بیٹھ جائے, ٹینشن تو ہو جاتی ہے. ترکی میں جا رہا تھا میٹرو میں, تو میں بیٹھے ہوتا, آ کر ایک ساتھ بیٹھ گئی تو میں کھڑا ہو گیا, میں کھڑا ہو گیا تو لوگ مجھے کہتے کیوں کھڑے ہو گیا, میں نے کہا مجھے شوق ہے کھڑا ہونے کا. اب میں اس کے ساتھ کیسے بیٹھ سکتا تھا؟ تو ایک صاحب نے میرے ساتھ باقاعدہ پرزور ڈسکشن کی, آپ عمر میں زیادہ ہے, لوگ آپ کی عزت کرتے ہیں, چاہتے ہیں کہ آپ بیٹھ جائیں. میں نے کہا کہ بس پیر ذرا اس کو آرام دے رہا ہوں. تو بہرحال یہ کہ اب ان کے ساتھ میں کیا کرتا ہوں, ان کے ساتھ میں ڈسکس کر سکتا تھا, وہ بھی اچھے جذبے کے ساتھ بات کر رہے ہیں, لیکن ان کو بات سمجھ نہیں آ رہی تھی. تو یہ حالت جب تھی تو جرمنی میں, تو میں نے اپنے پاکستانی بھائیوں سے کہا, میں نے کہا بڑا مصیبت, کہتے ہیں پتہ نہیں آپ کو کیوں ہوتا ہے, ہمیں تو کچھ بھی نہیں ہوتا, ہم تو ساتھ ہی بیٹھے ہوتے, کچھ بھی نہیں ہوتا. میں نے الفریڈ جو ہمارے نو مسلم دوست تھے اس سے کہا, میں نے کہا یا تو میں بہت خراب ہوں کہ مجھے تو ہوتا ہے, اور یا یہ بہت ہی زیادہ پاک لوگ ہیں ان کو کچھ نہیں ہوتا. کہتے ہیں نو یو آر رائٹ اینڈ دے آر رائٹ. میں نے کہا ہاؤ اٹ از پاسبل؟ کہتے یور انڈیکیشن سسٹم از فل رائٹ, اٹس ورکنگ پراپرلی, سو یو فیل اٹ. and they have misused their system to that extent that now it is out of use. Ab ye sense hi nahi kar rahe, unka sensing system hi khatam ho jayega, ho chuka hai. And I know these people going to doctors for this purpose, how we can arrange our normal relations with our wives. Kyun doctor sahab, aap to samajh rahe honge. हाँ जी, तो बात बिल्कुल सही होती है कि मतलब यह है कि एहसास ये होता है, लेकिन आप शरीयत के मुकल्लफ है, तो उस एहसास के बावजूद अपने आप को बचाना है. तो जो आपके पास आते हैं, हजरत दुआ करे मुझे एहसास ख़त्म हो जाए, आप कहते हैं खुदा के बंदे ये अपने खिलाफ दुआ कर रहे हो, अपने अजर को ख़त्म कर रहे हो. सिर्फ ये दुआ करो कि अल्लाह मुझे शरीयत पर अमल करने की तौफीक दे दे, आफियत नसीब पर मैं शरीयत पर अमल कर. ये एहसास अगर ख़त्म हो गया तो आपका तो सब कुछ ख़त्म हो गया. हज़रत तानवी मुसब को किसी ने ऐसा ख़त लिखा, हज़रत ने फरमाया भाई ये बात ऐसा नहीं है, वरना मैं फिर मुख्तार नहीं रहूँगा, मजबूर हो जाऊँगा, मजबूर को कोई अजर नहीं मिलता. फिर मैं मुख्तार नहीं रहूँगा, मजबूर हो जाऊँगा, मजबूर को कोई अजर नहीं मिलता. ये बुनियादी बात है. अब देखो ऐसे लोग के साथ होना कितना ज़रूरी है, यानी इस दौर के मुजद्दद की तहरीरों को पढ़ना कितना ज़रूरी है, कि उन्होंने इस वजह से जो मवाइज मलफूजात हज़रत तानवी साहब के पढ़ चुके हों, कंसेप्ट उनके बिल्कुल क्लियर होते हैं. एक बात. दूसरी बात यह है कि वो हशाश बशाश रहते हैं, टेंशन में कभी उनको नहीं देखेंगे. उसकी वजह टेंशन उनको इसलिए नहीं होती कि उनको चीज़ों का पता होता है कि असल क्या चीज़ है. लिहाजा बेशक अगर अमल ना भी कर सके, लेकिन उसको पता होता है कि ये चीज़ है क्या, तो हशाश बशाश रहते हैं, उनको परेशान नहीं होती. दूसरे लोग मतरद्दत होते हैं, परेशान होते हैं कि क्या चीज़ है, इसको क्या करें. हाँ जी, बका, ये तो हो गया. इस वक्त सालिक सब अहकामात पर अमल कर, लेकिन उसकी नस्बत अपनी तरफ नहीं करता, यानी अब्दियत महज उसका खासा बन जाता है. हज़रत तानवी रहमतुल्लाह फरमाते हैं मेरी मिसाल ऐसी है, देखो अपनी मिसाल बता रहे हैं, जैसे बारूद के ढेर पर कोई बैठा हो. जैसे बारूद के ढेर पर कोई बैठा हो और किसी वजह से भी बारूद बक से उड़ जाए और सारा कुछ ख़त्म हो जाए, कहते हमारी मिसाल तो ऐसी है नहीं है. अब ऐसा शख्स कभी दावा कर सकता है जिसको ये चीज़ें ऐसी कुल के नज़र आ रही हो? भाई आप उनको 50 जहरीले सांपों के दरमियान बैठा दे और फिर उनको आराम करने दे, वो तो चलावा बन जाएगा. इधर से उधर, इधर से उधर, इधर से उधर, कर सकेगा आराम? उनमें जो बुजुर्ग होगा कहते सांप को मैं दम कर लेता हूँ, मुझे कुछ नहीं कहेंगे. वो सांप जब उसको काट के, तो जालिम मैंने तो तुम्हें दम किया था. सांप कहता यहां दम नहीं चलता. आज दम चलाने वाला बेदम हो जाता है. ठीक है, तो सलूक इसको कहते हैं, मजजूब जज़्ब की वजह से दम करते रहते हैं, सलूक वाले उछलते रहते हैं, अपने आप को बचाते रहते हैं. ठीक है ना, इंसान को दवाम हासिल हो जाए, अल्लाह पाक के हकाम और इत्मीनान हासिल हो जाए और तमकीन हासिल हो जाए, तो ये भी एक बका है, ये भी अल्लाह पाक का इनाम है. और दूसरा ये कि अल्लाह पाक की तरफ से कबूलियत तमाम मनसीब हो जाए, तो ये भी एक बका की शिकल है. क्यों? इसका असर है. तो अगर असर है तो चीज़ भी मौजूद है. अगर असर है तो उसका मतलब चीज भी मौजूद है, क्योंकि असर चीज का होता है ना. वहदतुल वजूद, अल्लाह जल्ला शानु की जात की मोहब्बत में जब सालिक खुद को और सब कायनात को भूल जाए, इस हालत को वहदतुल वजूद कहते हैं. इस हालत में मां से अल्लाह का इलम बिल्कुल नहीं होता, सालिक मगलूबुल हाल होता है. इसको पहले वहदतुल वजूद बिशुक्र कहते थे. लोग कहते हैं जी कमाल है मुजद्दद साहब रहमतुल्लाह अलैह, क्या सारे बुजुर्गों जो पहले गुजरे थे उन सबसे बड़े हो गए, कि वो जो है ना उनको वहदत वजूद था और इनको वहदत शहूद है. समझ में आई ना बात? और वहदत शहूद उससे आला हालत है, तो ये तो दावा है. समझ में आई ना बात? तो उनको जवाब दिया गया है कि पहले भी था, नाम बदला हुआ था, इसका नाम था बहादुर वजूद बिशुकर। और बहादुर शूद जिसको कहते हैं हजरत, उसका बहादुर वजूद बिदून शुक्र है, यानी होश बेहोशी के बगैर। पहले ही चीज़ मौजूद था, नाम एक था, नाम एक होने की वजह से मसला पड़ा हुआ था। हजरत ने नाम तब्दील किया क्योंकि नाम की वजह से मसला पड़ रहा था। जब आप वादुल वजूद कहते हैं तो फिर इसका मतलब यह है कि किसका आप मान रहे हैं, शरीयत क्या है, कुरान क्या है, इस्लाम क्या है, डिफिनीशंस क्या होंगी, तो सारी चीज़ें डिस्टर्ब हो जाएंगी ना। तो इस चीज़ डिस्टर्बेंस को दूर करने के लिए वहादत वजूद बिदून शिकर को हजरत ने वहादत शहूद कह दिया कि मौजूद सब है, नज़र एक आ रहा है, जैसे जैसे सूरज की मौजूदगी में सितारे नजर नहीं आते, सूरज की मौजूदगी में सितारे नजर नहीं आते, तो क्या सितारे होते नहीं, सितारे होते नजर नहीं आते, तो ये वहादत शहूद है। यानी आप पर अल्लाह जल्ल शानु की मौजूदगी का एहसास इतना कामिल हो कि बाकी लोगों का आपके ऊपर असर न होने के बराबर हो, और आप अल्लाह ताला के हुक्म की पैरवी कर सकें। ये वातुल वजूद बिदून शुक्र है। और बिशुक्र का मतलब यह है कि आपको कोई और ऐसा नजर नहीं आ रहा कि आपका जहन भी नहीं कहता कि कोई और है, जबकि पहले केस में वादुल बिदून शुक्र में आपका जहन कह रहे हैं कि दूसरे हैं लेकिन मुझे महसूस नहीं हो रहे हैं, तो आप जबरदस्ती उसको महसूस करते हैं अल्लाह ताला के हुक्म पर अमल करने के लिए। ये जो अल्लाह वाले होते हैं, ये बाकायदा मैं आपको क्या बताऊं, मुफ्ती रशीद अहमद साहब रहमतुल्लाह अलैह, उनके साथ हम बैठे हुए थे, मौलाना शमसुल हक साहब जो दारुल उलूम कराची के नाज़िम आला थे, उनसे फरमा रहे थे मुझे प्यास नहीं लगती, बीमारी है, मुझे प्यास नहीं लगती। डॉक्टर साहब ऐसी बीमारी होती है जिसमें प्यास ही ना लगे, मुझे प्यास नहीं लगती, मुझे डॉक्टर ने कहा कि टाइम जितना पानी आपको चाहिए उसके लिए टाइम मुकर कर लो, खादिमों से कहो कि वो आपको याद दिला करे कि आपने पानी पीना है। तो मैंने उनको टाइम बताए हुए उस पर वो गिलास लाकर मेरे सामने कर लेते कि पानी पी ले, क्यों मुझे ज़रूरत ही नहीं है, मतलब अब पानी की जिस्म को ज़रूरत तो है लेकिन उनका जो सेंसेशन सिस्टम है ख़त्म हो चुका है, लिहाजा उसको सेंस नहीं हो रहा होता कि पानी की ज़रूरत है। भाई गाड़ी अचानक रुक जाती है, कहीं क्या ख़त्म मसला हो गया, नहीं जी इलेक्ट्रिकल सिस्टम में फॉल्ट है, मतलब वो सिग्नल सही नहीं जा रहा होता, नतीजतन गाड़ी सही नहीं चल रही होती है, मीटर इंडिकेशन इंडिकेटर ख़राब हो जाता है, भाई टैंकी खाली है आपको भरी हुई नज़र आ रही है, एकदम मोटर वे पर आपकी गाड़ी रुक जाती है, चलो मज़े करो। तो इसके लिए आपको इंडिकेशन सिस्टम चेंज करना पड़ता है भाई, फिर ऐसा मसला ना हो। तो ये सारी चीज़ें हैं, तो ये जो मतलब वहदतुल वजूद है उसमें सारे चीज़ें ख़त्म, इंडिकेशन सिस्टम सारे ख़त्म, तो बस आप उससे। लेकिन जो वहदुल शहूद है उसमें असर तो ऐसा होता है कि जैसे कुछ भी नहीं, लेकिन आपको पता है शरीयत ने कहा ये काम करना है, डॉक्टर ने कहा है पानी आपने पीना है, तो वो पानी पीने के लिए आपने टाइम जो मुकर्रर किया उसके मुताबिक आपने ख़ुद उसको करना है, अरेंज करना है, मैनेज करना है, ठीक है ना, ये इस तरीके से सारा कुछ चलता है। साले को जब इस हालत से अफाका होता है तो उसके अपने बारे में और कायनात के बारे में इल्म वापस आ जाता है, लेकिन कल्बी ताल्लुक उसका अल्लाह ताला के साथ ही होता है। इस हालत में उसको सब कुछ अल्लाह ताला से होता हुआ दिखाई देता है, लेकिन हर चीज़ की हकीकत अपनी अपनी जगह पर देखते हुए हर हाल की रियायत करने के काबिल होता है। अब उमर रतलान रो रहे हैं, बीमार हैं, किसी ने कहा हजरत आप जैसा शख्स भी रो रहा है तकलीफ की वजह से। अब देखो सुनो, हजरत ने फरमाया अल्लाह ने मुझे बीमार किया है इसलिए ताकि मैं मेरी आजिज़ी को देख ले, तो मैं उसके सामने पहलवान बन जाऊं, यानी उस अल्लाह की चाहत की मुखालिफत कर लूं, अल्लाह मुझे आजिज देखना चाहते तो मुझे आजिज नजर आना चाहिए। अब रो रहे तो किसके लिए रो रहे? अल्लाह के लिए रो रहे, हालांकि नजर आता है। किसी ने कहा तबीब से इलाज करो, फरमाया तबीब ही ने तो बीमार किया है। तबीब ही ने तो बीमार किया है। तब ये हालत होती है, इंसान को पता होता है कि सब कुछ अल्लाह करता है, लेकिन शरीयत का एहतराम करते हुए उन सारे कामों को अपने नफ्स से करवाता है, जैसे जैसा हुक्म होता है उसके मुताबिक वो कर रहा होता है। तो ये ऐसे होता है वहदत शहूद। शुक्र किताब तारीफात المؤلف علي بن محمد بن علي الزين الشريف الجرجاني کے مطابق السكر هو غيبة بوارد قوي وهو يوت الترب والالتزاز وهو اقوى من الغيبة واتم منها، یعنی قلب پر کسی واردات قوی کا غلبہ ہو جانے سے غیبت کا اتاری ہو جانا، یعنی ان چیزوں کا نظر نہ آنا، یہ خوشی اور لذت کی وجہ سے ہوتا ہے، جبکہ سکر غیبت سے قوی تر اور مکمل ترین ہوتا ہے۔ شراب لوگ کیوں پیتے ہیں؟ ہاں، اپنی عقل کو سلانے کے لیے، کیونکہ عقل اس کو تنگ کر رہا ہوتا ہے، عقل اس کو تنگ کر رہا ہوتا ہے، حالانکہ عقل اس کا خادم ہے، اس کو صحیح جگہ پہ لے جانا چاہتا تھا، لیکن یہ اس وقت پریشان ہے اور عقل کی، وہ کہتے ہیں نا خدا چین لے حافظہ میرا، کچھ ایسا شعر ہے نا، ہاں کچھ تھا کہ مطلب برداشت سب نہیں ہو رہا، میرے حافظہ اب چین لے، مجھے جو چیزیں یاد آ رہی ہیں، یاد ماضی عذاب ہے یا رب، چین لے مجھ سے حافظہ میرا۔ تو مطلب یہ کہ وہ اس کو جو چیزیں نظر آ رہی ہیں اس کو برداشت نہیں ہو رہی ہے، اگر یہ برداشت کرتا اس کو اجر ہوتا، اگر یہ برداشت کرتا تکلیف تو ضرور ہوتی لیکن اجر ہوتا۔ تو یہ بیوقوف ہے، اپنی عقل کو سلانا چاہتا ہے تاکہ مجھے یہ چیزیں یاد ہی نہ رہیں، فرار حاصل کرنا چاہتے، فرار ہے نا، شراب کیا ہے فرار، بلکہ ہر نشہ فرار ہے، کیوں نہیں ہے ڈاکٹر صاحب، ہر نشہ فرار ہے یا نہیں ہے؟ یعنی آپ جو برداشت نہیں کر سکتے، مثلا تکے ہوئے تو تھاؤٹ سے فرار بھی تو نشے کی طرف جاتے ہیں، اب چائے جو پیتے اس لیے کہتے ہیں بھائی جو مطلب میں اس تھکاوٹ کو بھول جاؤں، حالانکہ وہ عارضی ہوتا ہے، یعنی آپ چابک سے اگر کسی چیز کو چلاتے ہیں تو چل تو جائے گا لیکن اس کی حالت تو اور بھی خراب ہو جائے گی۔ ہاں جی، تو اس وجہ سے جو انسٹنٹ قسم کی سٹیمولیشنز ہوتی ہیں وقتی طور پر تو آرام دیتی ہے لیکن بعد میں کام خراب ہو جاتا ہے، اس سے بعد میں سے کام خراب ہو جاتا ہے۔ آپ ذرا دیکھو نا، یہ کیل کے میدان میں بعض انجیکشن لگانے منع ہوتے ہیں، حالانکہ اس انجیکشن سے انسان زیادہ اچھا کیل لیتا ہے، اور باقاعدہ جب ٹیسٹ کیا جاتا ہے کہ بھائی یہ انجیکشن تو نہیں لگایا ہوا، تو اگر وہ لگایا تو اس کو نکال لیتے ہیں، بھائی یو آر ڈسکوالیفائڈ، وہ نکال لیتے ہیں ان کو، کیوں؟ اس کی وجہ کہ وہ اب نارمل بیہیویئر ہے، یہ آپ کے جسم کی طاقت کو مرتکز کر کے آپ کو اس کے قابل تو بنا لیتا ہے اس کام کو وقتی طور پر، لیکن جہاں جہاں سے وہ چیز کھینچی گئی ہے اس کا کیا حال ہوگا بعد میں؟ ڈاکٹر صاحب، جہاں جہاں سے وہ چیز آپ نے کھینچی ہوئی ہے اس وقتی تو ضرورت کو پورا کرنے کے لیے، اس کے مسائل کیا ہوں گے بعد میں؟ اس کے اوپر فٹیگ آئے گی نا، اس کے اوپر سٹریس آئے گا نا، وہ ساری چیزیں تو ہوں گی، تو آپ نے وقتی ضرورت کو پورا کرنے کے لیے تو کر لیا لیکن اس کے مسائل آپ کو بھگتنے پڑیں گے۔ چرس میں یہ بات ہے، شراب میں یہ بات ہے، کوکین میں یہ بات ہے، جو بھی نشے ہیں سب کے اندر یہ چیز ہے۔ ایک صاحب میرے پاس آئے تبلیغی جماعت کے، تھے بڑے اچھے آدمی تھے، تو بیعت ہوئے، خیر بیعت کے بعد پھر احوال وغیرہ سناتے ہیں، کبھی کبھی تشریف لاتے، تو مجھے سنایا کہ मैं कभी कभी चरस पी लेता हूँ, मैं कभी कभी चरस पी लेता हूँ। मैंने कहा चरस न पिया करे, चरस का बड़ा नुकसान होता है, आपको जब भी नुकसान होगा वो चरस की वजह से होगा। और उसके ये मसाइल होते हैं, कहते नहीं वो चर्चियों के साथ सिर्फ जब मैं बैठता हूँ ना उस वक्त पीता हूँ। मैंने कहा चर्चियों के साथ न बैठा करे। कहते दावत की नीयत से तो बैठना ठीक है ना। मैंने कहा आप उनको दावत न दिया करे। उनका दावत किसी और के हवाले कर दो जो चर्सी ना हो। बड़ी प्यारी प्यारी बातें करते हैं। हाँ जी, तो बहरहाल ये कि ये चीजें साथ लगी हुई, अब क्या करें। सो किताब तारीफात अल मौलिफ अली बिन मोहम्मद बिन अली अज़ैन शरीफ जलजानी के मुताबिक अस्सुहु और रुजू अल आरिफ इलल एहसास बाद गीबत व ज़वाल एहसास ही, यानी किसी आरिफ का गीबत के बाद वारदात कवी के सबब एहसास की तरफ लौटने को सोहो कहते हैं। यानी कोई शख्स शराब के नशे में दुत है, इधर उधर सांप फिर रहे, उनको कोई एहसास नहीं होता। हाँ जी, और जैसे वो शराब का नशा उसका हरण हो जाए, ओ ये क्या है, फौरन भाग जाता है। तो ये क्या है उसका मतलब, जाहिर उसको वो होशियारी की हालत आ गई, उसको समझ आ गई कि मुझे किस चीज़ से नुकसान है, कुछ चीज़ से फायदा है, उसको पता चल गया। तो शुक्र की हालत में किसी को पता नहीं चलता कि मुझे किस चीज़ से नुकसान है, किस चीज़ से फायदा है, वो बस अपने उसमें मस्त होता है। और जिस वक्त वो दोबारा होश में आता है तो फिर उसको पता चलता है, ओहो ये तो ये जो ये चीज़ें होती, ये चीज़ें इल्हाम, किसी के दिल में कोई बात इल्का कर देने को इल्हाम कहते हैं। लेकिन लफ्ज़ ऐसी बात के इल्का के साथ मखसूस हो चुका होता है जो अल्लाह ताला या मलाइका की जानब से किसी के दिल में डाली जाती है। अल्लाह ताला की तरफ से अंबिया या उलिया को जो इतला या बदायत रूहानी तौर पर दी जाती है इसको इल्हाम कहते हैं। जैसे कि रसूल सल्लल्लाहु अलैहि वसल्लम का इरशाद मुबारक है, जब अल्लाह जल किसी बंदे से भलाई का इरादा फरमाते हैं तो उसे दीन में फ़कीह ही बना देता है और उस तो हिदायत इल्हाम फरमा देता है। ठीक है जी, तो ये कोई नया टॉपिक शुरू करने की बजाय इसी पर मैं आपको, चूंकि दो मिनट है, मैं जितना हो सके वो सुना देता हूँ, क्योंकि इसी के बारे में है कुछ।
Connected. उन्वान है ठीक
ठीक
जो मुवाफिक हूँ शरीयत के वो इल्हाम है ठीक, जो मुवाफिक हूँ शरीयत के वो इल्हाम है ठीक, चाहे अखबार हूँ अशआर हूँ सब काम है ठीक, उनसे कुरान सुन्नत की मुखालिफत ना हो और उनसे कुरान सुन्नत की मुखालिफत ना हो और जिनका इल्हाम है गुर उनके सुबह शाम है ठीक,
वो शरीयत पे चलते हो,
जो मुवाफिक हूँ शरीयत के वो इल्हाम है ठीक, उनकी सोहबत में मिला कर ता है अल्लाह का इश्क, उनकी सोहबत में मिला कर ता है अल्लाह का इश्क। वो जो आँखों से लुटाते हैं इश्क के जाम है ठीक, जो मुवाफिक हूँ शरीयत के वो इल्हाम है ठीक। उनके अल्फाज की तासीर दिल बदल डाले, उनके अल्फाज की तासीर दिल बदल डाले, उनमें सारे ही सफ़ेद फाम से आफाम है ठीक, जो मुवाफिक हूँ शरीयत के वो इल्हाम है ठीक। दिल से सुनते हैं दिल के नाले जो पोशीदा हैं, दिल से सुनते हैं दिल के नाले जो पोशीदा हैं, इस पे हैरत ना हो मुमकिन है ये निज़ाम है ठीक, जो मुवाफिक हूँ शरीयत के वो इल्हाम है ठीक। दिल को अल्लाह के लिए उन के दिल से जोड़ लेना, दिल को अल्लाह के लिए उन के दिल से जोड़ लेना, शबीर शक ना करें ऐसे इंतज़ाम है ठीक, जो मुवाफिक हूँ शरीयत के।
الله أكبر الله أكبر